वसारियू, अब आगे एक और बात, अहम बात शुरू हो रही है, और ये भी आगे की बात जो है आप सोचेंगे ये क्यों यहाँ पे आई, जिसके अंदर ऐसी कुछ बातें हमें बताई गई हैं। असल में ये जो आगे दो तीन आयतें आ रही हैं ना, ये इंसान के लिए बताई गई, उहद के तनाजुर में अगर आप देखना चाहते हैं तो इंसान फाइट उसी वक्त कर सकता है किसी बाहर के दुश्मन से जब उसने अपने आप को तो फतह कर लिया, जिस बंदे से अपने आप के ऊपर ही कंट्रोल नहीं है वो क्या किसी से जाके जंग करेगा, जो खुद ही हर वक्त शैतान के नरगे में रहता है, जिसको ये नहीं पता चलता वो बोल क्या रहा है कर क्या रहा है, वो क्या किसी के साथ लड़ेगा। तो इसलिए सबसे पहले अपने आप को सही करना। तो फरमाया वसारिऊ, सारिऊ एक लफ्ज है सूरत से है ना, जल्दी करना, तेजी दिखाना, दौड़ना। लेकिन ये एक ऐसे ग्रामर के उससे, मैं आपको जिनको ग्रामर नहीं भी आती वो बस इतनी बात को समझ लें कि ये एक ऐसे बाब से है ये वर्ड, जिसमें आपस के अंदर मुकाबले का माना भी आता है। यानी एक होती ना जल्दी करना, मैं खुद ही बस जल्दी करती भागती फिर, एक है दूसरे के मुकाबले में, जैसे रेस लगी होती है ना, तो आप भी दौड़ रहे हैं वो भी दौड़ रहा है और आप उससे आगे दौड़ने की कोशिश कर रहे हैं, ये होती है मुसारियत। उसी से सारिऊ है, फेले अमर, दौड़ लगाओ किस तरफ, इला मगफिरत मिन रब्बिकुम, मगफिरत की तरफ, अपने रब की। हम मगफिरत की तरफ दौड़ लगाए, मगफिरत कहाँ है जिसकी तरफ हम दौड़ लगाए, कोई चीज है क्या जिसकी तरफ भागे? असल में क्या मतलब है, यानी वो चीजें जिनसे मगफिरत हासिल होती है, जिनसे तुम्हें अल्लाह ताला की तरफ से बख्शिश मिल जाती है, उन आमाल की तरफ दौड़ो, ये मतलब है। और किसकी तरफ? उसके बाद वह जन्नत, और जन्नत की तरफ। कैसी जन्नत? वो जन्नत क्या है, क्या जगह है? अर्द हस्समावात वल अर्द, जिसका अर्ज आसमान और जमीन के बराबर है। अर्ज मतलब क्या? दो माने हैं इसके किए मुफस्सिरीन ने, एक अर्ज का माना ये किया है, वो कहते हैं चौड़ाई, तो कहते हैं ना हम कहते हैं अर्ज है इस कपड़े का अर्ज इतना है, और अर्ज का लंबा होता है कि लंबाई लंबी होती है, लंबाई लंबी होती है ना ज्यादा, अर्ज तो छोटा होता है। तो जिसका सिर्फ अर्ज यानी चौड़ाई, सिर्फ चौड़ाई इतनी है जितनी आसमान और जमीन है। आसमान कितना है? हद्दे निकाह तक आसमान है। आसमान की हमें कोई हद नजर नहीं आती, और आज हमें पता चलता है आसमान वो है जिसमें बिलियंस एंड बिलियंस ऑफ स्टार्स हैं, बिलियंस ट्रिलियंस ऑफ स्टार्स हैं, उनकी गिनती अगर इंसान का, वो साइंटिस्ट कहते हैं कि अगर इंसान हर सांस के साथ एक सितारा गिनने लगे तो वो मर जाएगा, लेकिन सितारों की गिनती खत्म नहीं होगी, इतने सितारे हैं। तो ये कितना वसी आसमान है, और जमीन यानी इंसान की तो अकल ही बिल्कुल ही दंग ही रह जाती है, खत्म ही हो जाती है, वो तो समझ ही नहीं सकता कितना वसी आसमान और जमीन कितनी बड़ी है। हम तो एक जमीन के बराबर ही कोई चीज ले, अव्वल तो पूरी जमीन के ऊपर आज तक किसी इंसान का बादशाहत नहीं कायम हुई कि पूरी जमीन पे एक पॉइंट से दूसरे पॉइंट तक उसकी बादशाहत हो, ऐसा नहीं हुआ। लेकिन किसी को अगर मिल भी जाती है और इसके साथ आसमान भी मिला लें, इतनी है जन्नत अल्लाह की बड़ी। और ये सोचें कि इस जन्नत के लिए अल्लाह ताला फरमा रहे हैं इसके लिए दौड़ लगाओ, यानी चलना सिर्फ काफी नहीं है, कभी चले कभी रुक गए, जिस दिन मूड हुआ उस दिन आज जन्नत की बड़ी दौड़ लगी हुई है, आज दर्स जो सुन लिया, आज क्लास हो गई, आज लेक्चर बड़ा अच्छा था, आज तो बड़ा सेट गुजरा, और उसके बाद चार दिन गुजरे नहीं तो कहां की जन्नत और कहां की वो, बस सब कुछ भूल गए। ये नहीं है दौड़। दौड़ने वाला जब रेस में दौड़ता और उसने दूसरे से आगे निकलना हो, मैंने आपको बताया ना इसमें मुसारियत है, जब किसी ने दूसरे से आगे निकलना हो तो मुझे बताएं क्या वो रुकता है? जब मुकाबला होता है तो फिर इंसान हम वक्त उसके अंदर ही जुटा रहता है कि मैंने आगे जाना है, जब मुकाबला जो हो रहा है, ये ना हो कि वो मेरे से आगे निकल जाए। तो मुकाबले करने में बुराई नहीं है, मगर मुकाबला किस चीज के लिए होना चाहिए? इन चीजों के लिए। मुकाबले जो हमने बनाए हुए हैं, हमारे यहां मुकाबले होते हैं घरों के, कपड़ों के, जेवरों के, बच्चों की कितने लायक हैं और कहां तक पहुंच गए, किसकी जॉब कितनी बड़ी है, किसका बिजनेस कितना बड़ा है, ये मुकाबले हैं हमारे। اللہ تعالیٰ نے ہمارے مقابلوں کو شفٹ کر دیا، ان چیزوں پہ نہیں مقابلے کرو، یہ ہیں جن پہ مقابلے کرنے چاہیے کہ کون ہے جو مغفرت کے لیے آگے بڑھ رہا ہے، کون ہے جو جنت کے لیے دوڑ رہا ہے، دوڑ ہے، میں نے اس سے بھی آگے جانا ہے. جنت بھی ایسے تو نہیں کہ سامنے کوئی پڑی بھی ہے اس کے لیے اب ہم فزیکلی دوڑنا شروع کر دیں، مطلب وہ کام جو جنت کی طرف بھگا لے کر جانے والے ہیں ان کی طرف دوڑنا، وہ کام جن سے جنت حاصل ہوتی ہے ان کی طرف بھاگنا، ان کے لیے کوشش کرنا. ٹھیک ہے، تو ایک عرض کا معنی میں نے آپ کو بتا دیا. دوسرا عرض کا معنی، دوسرا عرض کا معنی ہے قیمت، ثمن، قیمت اس کی اتنی ہے جتنے آسمان اور زمین ہے. کیا اس کی کوئی قیمت دے سکتا ہے؟ ہم سے تو ایک چھوٹا سا گھر بھی لینا ہو تو وہ بھی قرضوں پہ لیتے ہیں کہ بھئی ہمارے پاس تو پیسے نہیں ہیں. اس کو ہم سوچ سکتے ہیں کیا کہ جنت کی قیمت کتنی ہوگی جو آسمان میں ہے اور زمین میں ہے اور ان ساروں کو ملا کے جو بنتا ہے وہ ہے اس کی قیمت. یہ انسان کو صرف سمجھانے کے لیے بتایا گیا. اسی لیے حدیث میں آتا ہے نا، جنت میں ایک کوڑا رکھنے کی جگہ، کوڑا یعنی ایک وپ ہے جسے آپ گھوڑے کو مارتے ہیں، وہ کتنی ہے؟ وہ اس کی قدر و قیمت اتنی سی جگہ کی، پوری زمین و آسمان سے بھی زیادہ ہے اتنی سی جگہ کی قیمت، اتنی سی جگہ. ظاہر ہے جو جتنی پوش علاقہ ہوتا ہے، جتنا زبردست، کتنا ہائی علاقہ ہوتا ہے، اس کی قیمت اتنی زیادہ ہوتی ہے نا. تو اب پورے زمین و آسمان بھی دے دیں تو اتنی سی جگہ جو ہے وہ اس کی قیمت نہیں ادا کر سکتے. اتنی زبردست ہے جنت، اس کے لیے تم مقابلے کیا کرو. تو مسلمانوں کا تو فیلڈ ہی الگ ہو گیا نا، اور ہم کس طرح ان کی طرح مقابلے کر رہے ہیں جن کا ایمان نہیں ہے ان پہ، جن کو مغفرت کا کچھ پتہ نہیں ہے، جس کو جنت کا کچھ پتہ نہیں. ہمارے بھی کیا آج وہی کرائیٹیریاز نہیں ہوگا؟ جیسے کوئی ایک مشرک ہے، کافر ہے، ایک وہ ہے، وہ جیسے وہ مقابلے کرتے ہیں آپس میں اسی طرح ہم کرتے ہیں. جیسے وہ شادیوں کے مقابلے کرتے ہیں، اس کی شادی اتنی بڑی، اتنی گرینڈ، اتنے لاکھ لگے، اس نے اتنا جہیز دیا، اس نے اتنی پراپرٹی بنا لی، ان کے مقابلے ہوتے ہیں. اسی طرح آج ہم نے بھی شروع کر دیا. ہمارے رب نے تو ہمیں بتایا کہ آپ اس میں مقابلے کرو. کس چیز میں مقابلہ ہوتا تھا حضرت ابو بکر صدیق اور حضرت عمر میں؟ کہ جس وقت تبوک میں آپ صلی اللہ علیہ وسلم نے فرمایا اپنا مال لے کر آؤ، تو اس وقت کیا ہوا تھا؟ حضرت عمر نے سوچا آج میں ابو بکر صدیق سے زیادہ سبقت لے جاؤں گا. یعنی نیکی میں ان کا کتنا ہوتا تھا کہ وہ ہمیشہ آگے نکل جاتے، آج مگر میں آگے نکلوں گا. اور اس میں کوئی حرج نہیں ہے. تو اس وقت اپنے گھر کا آدھا مال لے کر آئے تھے. ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ آئے تو سارے گھر کا مال لے. آپ صلی اللہ علیہ وسلم نے کیا پوچھا تھا کہ گھر والوں کے لیے کیا چھوڑ آئے ہو؟ اللہ اور اس کے رسول کا نام، بس سب کچھ لے آئے. حضرت عمر نے فرمایا اس دن میں نے سمجھ لیا میں ابو بکر سے بازی نہیں لے جا سکتا. یہ ہے جنت کی طرف دوڑے. ہماری کدھر کو دوڑے لگی ہوئی ہیں؟ ہم نے تو دنیا کو کی میدانی دوڑ کے لیے بنا لیا. اسی کی سوچی ہیں، اسی کی پلاننگ ہے، اسی کے بارے میں ہر وقت خواب دیکھتے رہتے ہیں. ہماری ڈریمز بھی یہی ہیں، بس ایسے ہو جائے، یہ ایسا ہو جائے، یہ چیز مل جائے، یہ. اللہ اکبر، تمہیں تو ان چیزوں کے لیے دوڑنا تھا، تم ہی بھول گئے یہ سبق. اور کسی کو کیا ہم نے یاد کرانا ہے، ہم تو خود ہی بھول گئے. وہ جس نے دوسرے کی رہنمائی کرنی تھی وہی راستہ کھو دے تو اوروں کو کیا کوئی راستہ بتائے گا. یہ ہیں جو دنیا کی امامت کے لیے نکلے، جن کو اللہ نے کھڑا کیا کہ تم ہو جو میرے دین کے نمائندے ہوگے اس زمین پہ قیامت تک کے لیے. اللہ اکبر، وہی اپنی منزل کے نشان کھو بیٹھے. انہوں نے اپنی منزل کچھ اور ہی بنا لی. ان کی منزل آج کیا ہے؟ پتھر گارے کے گھر، یا لوہے کی گاڑیاں، یا زمین کے ٹکڑے. ان کے پیچھے لڑ لڑ کے مر رہے ہیں. آپ دیکھ لیں کورٹس میں کتنے مقدمے ہیں زمینوں کے، جائیدادوں کے. اللہ اکبر، تمہیں تو دوڑنا اس کی طرف تھا، تم کدھر دوڑنے لگ گئے؟ وہ یہ دیکھو اللہ نے کتنی شاندار جنت تیار کر رکھی ہے، وعدت تیار کر رکھی ہے للمتقین، لیے متقین کے. تو اللہ تعالیٰ نے تو بنا کے رکھی ہے، ایسا نہیں کہ ابھی بنانی ہے، بنائی بھی ہے وہ بھی. کیونکہ بعض لوگ کہتے ہیں نہیں جی وہ جنت بنی نہیں ہوئی، وہ تو ابھی اللہ نے جب وہاں پہ پہنچیں گے تو بنائے گا. نہیں، وہ پہلے سے تیار ہے. تم اس کے لیے محنتیں کرتے، یہ متقین کے لیے ہے، یہ متقین کے متقی کیا بتایا تھا میں نے آپ کو، جس متقبہ کیا ہے، دل کا احساس. اور اس میں میں نے آپ کو دو رخ بتائے تھے، ایک رخ یہ کہ ہر وقت انسان اس احساس میں ڈوبا رہے، خود کو چیک کرتا رہے میرے سے اللہ کی ناراضگی کا تو نہیں کوئی کام ہو جائے، ہائے میرے سے ایسا نہ ہو جائے، کہیں اس سے نہ ہو کہ اللہ تعالیٰ مجھے ڈر لگتا ہے اللہ ناراض نہ ہو جائے، میں نے بچ کے رہنا ہے ایسے کاموں سے. دوسرا رخ کیا بتایا تھا کہ ہر وقت یہ احساس رہے کہ اللہ تعالیٰ جس کام سے راضی ہوتا ہے نا، میں نے اس سے پیچھے نہیں ہٹنا، میں نے میں پیچھے نہ رہ جاؤں کہیں، میرا اللہ اس سے خوش ہوتا ہے. پھر وہ یہ نہیں پوچھتا پھرتا ہاں جی فرض ہے کہ نہیں ہے فرض، نہیں بس اس کی زندگی ہی ہے، اسے ہر وقت بھی اسی چیز کے اندر رہتا ہے. تو یہ متقین کے لیے تیار کر گئی. کیا بات ہے کہ ہم بھول جاتے ہیں نا، ہم بھول جاتے ہیں، بس آج یاد ہے کل کو کوئی پتہ نہیں وہ متقوی تو ہوا کیا، تو کیا دوڑیں اور کیا نہیں، پھر وہی دوڑیں شروع ہو جاتی ہیں. اس نے کون سے برانڈ نیم کا پرس لیا، اور اس نے کون سے برانڈ نیم کا کپڑا پہنا ہے، کون سے ڈیزائنر سے اس نے ڈیزائن کرایا، کون سے پارلر سے وہ تیار ہوئی ہے. وہ کتنی گھٹیا ہم نے اپنی منزلیں بنا لی، کتنے گھٹیا ہمارے میدان بن گئے جن میں ہم دوڑیں لگا رہے ہیں. شرمناک بات نہیں ہے یہ؟ کتنی گری ہوئی چیز کے اوپر ہم اپنی زندگیاں لگا دیتے ہیں، اپنی زندگیوں کے سودے کر رہے ہیں، بھاگ رہے ہیں اس میں، بھاگ رہے ہیں اندھا دھند میں سب سے خوبصورت نظر آؤں. کب تک، کب تک؟ کبھی کوئی ماڈل دیکھ رہے ہیں، کبھی کسی کی کاپی کر رہے ہیں، کسی کو کوئی ڈریسنگ کی کاپی، کسی کے چلنے کی، کسی کے حال حلیے کی، دوسروں کو دیکھ دیکھ کے جل رہے ہیں، ہائے دل پہ کیا گزر رہی ہے کہ دیکھو وہ تو کتنی حسین لگ رہی ہے اور میں کتنی بدصورت. یہ مقابلے ہو رہے ہیں ماشاءاللہ ہمارے، ہم تو مقابلہ حسن کے اندر ہی رہ گئے. تو ایسے لوگ کیسے پھر مغفرت پائیں گے؟ اور مغفرت کا پہلے کہا کیوں؟ اس لیے کہ مغفرت ہوگی تو جنت ملے گی نا، اس لیے کہ انسان کتنا کچھ بھی کر دے، کچھ بھی کر لے، اپنے آپ کو سجدے میں ڈالے رکھے ساری زندگی بھی، اللہ کا حق نہیں دے سکتا. جتنا اس کا حق ہے نا ہمارے اوپر، ہم ادا نہیں کر سکتے، پے نہیں کر سکتے بیک. تو ہم کچھ بھی کر لیں، اس کے بعد بھی ہمیں مغفرت چاہیے اللہ کی طرف سے کہ اللہ معاف کر دے، ہم تیرے حق نہیں ادا کر سکتے. جیسے آپ صلی اللہ علیہ وسلم معافی مانگتے تھے، کس بات کی؟ ان کو تھوڑی کوئی گناہ تھے، لیکن اس لیے کہ اللہ تیرا حق نہیں دیا جا سکتا، تو مغفرت پہلے چاہیے. تو تم کوشش کیوں نہیں کرتے؟ اس کے لیے ہم کتنے سلو ہیں، ہماری یہ کوشش بھاگنا تو دور کی بات ہے. کبھی آیا یاد تو ٹھیک ہے، کہ ہم نے اپنی اس کو منزل بنایا ہوا ہے کہ ہم دوڑ رہے ہیں کہ مجھے مغفرت چاہیے، مجھے اللہ تعالیٰ کی طرف سے بس بخشش چاہیے کہ مجھے کسی طرح وہ بخش دے. پھر تو وہ کوئی اپرچونیٹی جانے ہی نہیں دے گا جس سے کہیں اس کو اس کی بخشش ہو سکے. بس مجھے جنت چاہیے، کیونکہ جہنم از نو آپشن، میں نہیں افورڈ کر سکتی جہنم. کیا اس طرح کی چیز ہے ہمارے اندر؟ ساری ہو بھاگو، کیونکہ ابھی جان ہے، ابھی زندگی ہے، ابھی یہ آنکھیں دیکھ رہی ہیں، ابھی یہ کان سن رہے ہیں، ابھی یہ زبان ذکر کر سکتی ہے، بخشش مانگ سکتی ہے، کچھ بول سکتی ہے، ابھی وقت ہے، بھاگو اس سے پہلے کہ وقت ختم ہو جائے. ہم سیلوں کے لیے کتنی تیز بھاگتے ہیں، کیا وہ 100 روپے کی چیز کو شاید 50 کی دے رہا ہو، اس لیے کتنی تیزی ہوتی ہے. کیا جنت کے لیے ایسی تیزی ہے؟ کیا اس کی قوموں کے لیے ایسا ہے؟ اس کے لیے ہم دوسروں کے منہ دیکھتے ہیں، پہلے وہ کر لے گا تو پھر ہم کریں، اچھا سارے کر رہے ہیں، اچھا چلو ٹھیک ہے پھر میں بھی کر لیتی. اس میں وہ تیزی نہیں ہے، اس میں وہ شوق نہیں ہے، اس میں وہ لگن نہیں ہے، اس میں وہ اس طرح سے انرجی نہیں لگاتے جیسے دوسری چیزوں کے لیے لگاتے ہیں، بھاگتے ہیں دوسری چیزوں کے لیے. ساری ہماری انرجی لگ رہی ہوتی ہے، ہمارا مال بھی لگتا ہے بعض چیزوں میں، ہمارا اتنا وقت بھی لگتا ہے، مگر کوئی اس کا ہمیں غم نہیں ہوتا. اس کا تو غم ہی لگ جاتا ہے، ہائے تھک بہت گئے آج، پڑھ کے بہت تھک گئے آج، فلان کے لیے میں بھاگ دوڑ کر رہی تھی بڑا، اس کو 10-10 دفعہ ہم بتاتے ہیں، دیکھو جی میں نے اس کی ہیلپ کے لیے کتنا بھاگی ہوں. تو کیا اپنے لیے بھاگے ہو؟ یہ تو بھاگنا چاہیے ہی. تو یہ چیزیں ہیں جو ہمارے لیے بھاگنے کی، ہم کدھر کھوئے میں ہیں، ہماری زندگیاں کیا ہیں؟ یہ آیت پڑھ کے ہم آگے بھی جا سکتے ہیں، کوئی اتنی مشکل نہیں ہے، مگر رکنے کی ضرورت ہے یہاں پہ، اور اس ہفتے اس بات پہ تدبر کرنے کی ضرورت ہے، یہ میری بھاگ دوڑ کدھر کی ہے. اور اگر اس طرف کی نہیں بھی بھاگ دوڑ، ठीक है, मैं कोई मुझे मैं किसी चीज के, मैं अगर मैं कहूं कि मैं तो नहीं, मैं तो दुनिया की दौड़ में लगी ही नहीं हुई, तो क्या अल्लाह के रास्ते में दौड़ रही हूं या चल रही हूं, या कभी चलती हूं और कभी बैठ जाती हूं, कितनी इस रास्ते में मेरी कितनी स्पीड है, कितनी तवज्जो है, कितना मेरे जहन पे ये सवार रहता है, कितनी मैं इसके लिए हरीस हूं, ये देखने की जरूरत है और इस पे अपना मुहासबा करने की जरूरत है। तो दौड़े या अय्युहल लदीना आमनू कू अनफुसकुम व अहलीकुम नारा, बचाओ अपने आप को आग से, है ईमान वालों अपने आप को बचा लो और अपने घर वालों को भी, बचाने के लिए दौड़ना पड़ेगा। ये आहिस्ता आहिस्ता सुस्त चालें नहीं चल सकते हम, अगर जन्नत चाहिए, अगर मगफिरत चाहिए, दिखाना पड़ेगा अल्लाह को कि अल्लाह ताला मैं कितनी हरीस हूं, अल्लाह मैं इसके बगैर नहीं रह सकती। वाइद्दत लिल मुत्तकीन, अब मुत्तकीन की कुछ क्वालिटीज बताई गई, वो कैसी हैं। अच्छा, और आप हैरान होंगे इस बात से कि उसके अंदर हम सोचें कि अल्लाह मुत्तकी कैसा होता होगा, तो हम सोचते हैं कि हाँ बड़ा हज करने वाला, हर साल उसको तो हज की अपॉर्चुनिटी मिलती होगी, वो तो पता नहीं बस मुसल्ले से उठता ही नहीं होगा, वो कैसा होता होगा, हर वक्त जिक्र करता होगा। लेकिन जब हम देखते हैं तो हम हैरान होते हैं कि अल्लाह इन चीजों पे तो हमने कभी नहीं तवज्जो दी। सबसे पहली क्या बात है, अल्लदीना युन्फिकूना फिस्सर्रा वद्दर्रा, वो ऐसे लोग हैं जो खर्च करते हैं खुशहाली में भी और तंगी में भी, यानी जब अच्छे हालात हैं, खुशियां हैं, पैसा बहुत है, तब भी अल्लाह के रास्ते में देते हैं, और जिस वक्त तंग हालात हो जाए और पता ना हो कि भाई कल का क्या बनेगा, उस वक्त भी देते हैं। यानी एक माना ये हुआ कि अगर वो अमीर है तब भी देता है, अगर गरीब है तब भी देता है। गरीब के लिए ये ऑप्शन नहीं है कि गरीब है बेचारा, वो तो उसका अपना कैसे गुजारा होगा, तो वो इसलिए वो दे ही नहीं। नहीं, अगर गरीब के पास एक रोटी है तो उसमें से एक निवाला तो किसी को दे सकता है ना, यानी उसके पास कम है, उसके अंदर से $1 ही निकाल के दे दे। अमीर है तो उसके मुताबिक देगा, वो $1 नहीं देगा, फिर वो अपने मुताबिक देगा। जो खुशहाल है वो अपने मुताबिक स्पेंड करे, जो बदहाल है वो अपने मुताबिक स्पेंड करे, मगर स्पेंड सबको करना, खुशहाल को भी और तंगी वाले को भी। दूसरे ये कि जिस वक्त खुशियां हैं उस वक्त भी खर्च करते हैं, जिस वक्त कोई और ऐसा कोई मसला आ जाता है, कोई परेशानी है, उस वक्त भी खर्च करते हैं। अक्सर औकात हम परेशानियों में खर्च करते हैं, जिस वक्त जब जो लोग अमीर होते हैं वो परेशानी में खर्च करते हैं, उनके ऊपर कोई बीमारी आ जाए, उनके बच्चे का कोई मसला हो जाए, कोई कुछ, फौरन सदका निकालते हैं, है ना। और जो लोग गरीब होते हैं उनके पास ये हमेशा एक उजर होता है कि हमारे पास चूंकि है नहीं इसलिए हमारा तो निकालना मुश्किल है। अमीर लोग खुशहाली के अंदर भूल जाते हैं अल्लाह ताला को, वो ज्यादातर खुशहाली के अंदर बिल्कुल आपे से बाहर हो जाते हैं, उस वक्त उनको याद भी नहीं आता कि अल्लाह के रास्ते में देना है। हाँ, उनकी कहीं गर्दन पकड़ी जाए ना, कहीं कोई ऐसा मसला आ रहा है या कोई खदशा भी आ जाए कि पता नहीं कुछ हादसा ना हो जाए, उस वक्त उनके हाथों से जरूर सदका निकलता है, ठीक है। तो हमें तो बताया गया हर हाल में ही खर्च करना है, ये ना होगा खुशहाली हो तो तुम अल्लाह को ही भूल जाओ, और बदहाल को भी कहा गया ये ना हो कि तुम अपनी बदहाली की वजह से ये कह दो कि हमारे पास तो एक एक्सक्यूज है। वो हर हाल में अल्लाह के रास्ते में खर्च करने वाले हैं। सेकेंड क्वालिटी, इसको तो कभी सोचा ही नहीं, सेकेंड क्वालिटी ये है, वल कैदीमीन अल गैद, वो गुस्से को पी जाने वाले हैं, यानी गुस्सा आता है उनको, ऐसा नहीं कि गुस्सा नहीं आता, और गुस्सा आना भी चाहिए जब दीन की हमियत की बात हो, जब अपने सामने गुनाहों को देख रहे हो, तो ऐसा नहीं। एक लोग जो होते ना अपने आप को सोचते हैं हम तो बिल्कुल ठंडे लोग हैं, उनकी कोई महरम रिश्तों के ऊपर कोई बुरी नजर डाले उनको कोई फर्क नहीं पड़ता। एक आदमी अगर उसकी बीवी किसी गलत काम में इन्वॉल्व हुई भी है तो वो उसको फर्क नहीं पड़ता, उसको कभी गुस्सा ही नहीं आता। तो ये कोई बड़ी अच्छी बात नहीं है कि इंसान कहे कि हाँ मुझे नहीं, मुझे तो कभी गुस्सा आता ही नहीं, बच्चे हैं वो नमाजें ही नहीं पढ़ते लेकिन कोई गुस्सा नहीं है इसके ऊपर, कोई नहीं, हम तो बड़े कूल रहते हैं। ये गुस्सा आना यहाँ पे होना चाहिए, یہ انسان کی دینی غیرت کی تقاضا ہے کہ اس کو غصہ آنا چاہیے یہاں پہ، لیکن غصے کے اندر وہ والا غصہ مذموم ہے، قابل مذمت ہے، برا ہے، جس میں انسان غصے میں ایسے بے قابو ہو جائے کہ اس کو یہی نہیں پتا کہ وہ کون ہے، کیا بول رہا ہے، کیا کر رہا ہے. اسی لیے آپ دیکھیں بعض دفعہ غصے کے اندر لوگ پلیٹیں اٹھا کے مار دیتے ہیں، بعض دفعہ غصے کے اندر کسی کو تھپڑ مار دیتے ہیں، بعض دفعہ غصے میں طلاق کے الفاظ بول دیتے ہیں، بعض دفعہ غصے میں کسی کو اتنی ہرٹنگ باتیں کہہ دیتے ہیں کہ وہ ساری زندگی بھلا نہیں پاتا، بعض دفعہ غصے میں ایسی باتیں بول جاتے ہیں کہ ساری زندگی کے لیے تعلقات ختم ہو جاتے ہیں، ساری زندگی تعلقات نہیں بحال ہو پاتے کہ جی غصے میں اس نے ایسے بولا تھا. تو یہ والا غصہ یہ پھر مذموم ہے. یا دین کے لیے بھی غصہ ایسا آ جانا کہ بھائی کسی کو مار ہی دینا جان سے، وہ بھی نہیں صحیح. مطلب حمیت کا تو دیکھیں حضرت عمر کو غصہ آتا تھا، لیکن ان کا غصہ دین کے لیے ہوتا تھا، کبھی ان کا غصہ ایسے نہیں تھا کہ کسی کے پرسنل اس کے اوپر ہو. ہمیں ہمیشہ غصہ کس پہ آتا ہے؟ کوئی ہمیں پرسنل کسی بات پہ کہہ دے نا تو بڑا ہی غصہ آتا ہے، اس نے مجھے ایسے کیوں کہا، اس پہ بڑا غصہ آئے گا. لیکن باقی اللہ کے دین کے ساتھ کوئی کچھ بھی کہہ رہا ہے، کوئی رسول کو کوئی کچھ کہہ رہا ہے، یا کوئی اللہ کے دین کے اوپر کوئی باتیں کر رہا ہے، یا اس کے اوپر مذاق اڑا رہا ہے، اس پہ کچھ نہیں، اس پہ ہم بڑے کول مائنڈڈ ہیں. تو بھائی جس پہ غصہ آنا چاہیے تھا اس پہ آپ غصہ کرتے نا، اور جہاں پہ غصہ نہیں آنا چاہیے تھا وہاں پہ آپ غصہ کر رہے ہیں. تو ایسے اس چیز کو بتایا گیا، یہ اتنی امپورٹنٹ بات ہے، اس لیے متقین کی یہ کوالٹیز میں سے ہے، اور اس لیے کہ ہمیں متقی بننا ہے. اور آج کا یہ بہت بڑا پرابلم ہے کہ غصے کے اندر لوگ پاگل ہو رہے ہیں، غصے کے اندر لوگ اس قدر حد سے بڑھ جاتے ہیں کہ وہ لگتا ہے کہ انسان ہی نہیں ہے، ایسے ایسے کام کر دیتے ہیں. یہ ایک باقاعدہ پرابلم بن چکا ہے. اسی لیے آپ دیکھ رہے ہیں ہر جگہ اینگر مینجمنٹ کی کلاسز ہو رہی ہیں، کہیں لیکچرز ہو رہے ہیں، مسجدوں میں ہو رہے ہیں، کیونکہ مسلمانوں کو یہ پتہ ہی نہیں ہے کہ انہوں نے اپنے آپ کو کنٹرول کیسے کرنا ہے. جب انسان غصے کے اندر ایسا آ جاتا ہے نا، تو اس وقت سمجھ لو وہ شیطان کے ہاتھ میں چلا جاتا ہے. اب شیطان اسے جو مرضی کرائے، وہ بالکل اس ٹوٹلی سبمٹ کر دیتا ہے شیطان کے آگے. شیطان اس سے کھیلتا ہے پھر جیسے مرضی اس کو. اسی لیے تو غلط باتیں اس کے منہ سے وہ والی جو وہ عام نارمل حالات میں ہو تو کبھی بھی نہ بولے، لیکن وہ اس سے بلواتا ہے شیطان. تو غصہ آگ ہوتی ہے، سمجھ لے ایک آگ ہے جو انسان کے اندر بھڑک رہی ہے، اور اس آگ کے اندر وہ اپنے آپ کو جلا دیتا ہے اور اپنے ارد گرد والوں کو بھی جلا دیتا. اس لیے غصے کو پی جانے کو کہا گیا. پی جانا کیا ہوتا ہے؟ یعنی آپ کے آپ کو غصہ آیا لیکن آپ نے اس کو دبا دیا. آپ اس کی ایک ایگزامپل سنیں، حضرت علی ابن حسین رضی اللہ تعالیٰ عنہ، ان کا ایک واقعہ آتا ہے کہ ان کی ایک کنیز تھی، وہ وضو کرا رہی تھی ان کو، کہ اچانک پانی کا برتن اس کے ہاتھ سے چھوٹ گیا. تو حضرت علی ابن حسین کے اوپر جب گرا تمام کپڑے بھیگ گئے، ایک غصہ آیا ان کو. اب کنیز کو لگا کہ یہ اب غصے میں پتہ نہیں کیا کریں گے، وہ مجھے مارے ہی نہ. تو یہ فوراً اس نے آیت پڑھی والکاظمین الغیظ، یہ سنتے ہی ان کو جو ہے نا ان کا غصہ ٹھنڈا ہونے لگا، خاموش ہو گئے. اس کے بعد اس نے کہا والعافین عن الناس، یہی جو آگے آیا تھا کہ وہ لوگوں کو معاف کر دیتے. تو انہوں نے کہا جا میں نے تجھے معاف کر دیا. پھر اس ہوشیار تھی، اس نے کہا واللہ یحب المحسنین، تو اللہ تعالیٰ محسنین سے محبت رکھتا ہے. انہوں نے کہا جا میں نے تجھے آزاد ہی کر دیا. تو اس سے ہمیں پتہ چلتا ہے کہ غصے کے وقت میں اپنے آپ کو قابو کر لینا اور خاموش ہو جانا اور غصے کو سوالو کر لینا، پی جانا، اس وقت کچھ نیگیٹو ریئیکشن نہ دکھانا، یہ ہے غصے کا پی جانا. ٹھیک ہے؟ تو یہ ضروری ہے جس وقت ہم اپنے گھروں میں معاملات کرتے ہیں، جس وقت ہم اپنے بچوں کے ساتھ معاملات کرتے ہیں، اپنے خامندوں کے ساتھ معاملات کرتے ہیں، اپنے سسرالوں کے ساتھ ہوتے ہیں، اس وقت چونکہ دیکھیں وہ بھی انسان ہے، کبھی کوئی آپ کو غصہ دلائے گا بھی. ہم اکثر کہہ دیتے ہیں ایکسکیوز ہمارا کیا ہوتا ہے، میں کیا کروں اس نے مجھے غصہ دلایا تھا. تو غصہ تو کوئی نہ کوئی آپ کو دلاتا ہی رہے گا. اب ہر ایک کے اوپر آپ آپے سے باہر ہونے لگے تو پھر تو معاملہ گڑبڑ ہو گیا. پھر یہ دیکھیں آپ یہاں پہ کیا آیت آ رہی ہے، یہ کہ غصے کو پی جانے والے. یہ بھی ایک ہم چیز غلط کرتے ہیں کہ جس وقت ہم سوچتے ہیں غصے کو پی جانے کا مطلب یہ کہ غصہ اندر بھر لیں اور اندر رکھ لیں اور اس کے بعد بس اس کے اوپر گھلتے رہیں اور جلتے رہیں اور کٹتے رہیں تو یہ میں نے غصے کو پی لیا. نہیں،
गुस्से को पी जाना ये नहीं है, गुस्से को पी जाना ये है कि फिर इंसान उसको या तो माफ कर दे या उसको इग्नोर कर दे इस बात को, उसको जाने दे इस बात को। ये नहीं कि अंदर रखने का मतलब है, क्योंकि यही फिर बाद में डिप्रेशन का सबब बनता है, इसी से फिर बाद में कीने जन्म लेते हैं, बोझ। जब जाहिर है अंदर गुस्सा रखा हुआ है लेकिन अब वो बाहर तो नहीं निकाला, शायद हो सकता है ताकत ना हो निकालने की, जिसके ऊपर गुस्सा करना है उसको, उसके आगे आपकी ना चलती हो, तो अब आपने अंदर रख लिया। अब अंदर रखते रखते खुद ही मरीज बन गए, क्योंकि हर वक्त वो गुस्सा आपको जो है ना उबाल अंदर पैदा करता है, हर वक्त वो गुस्सा आपको चैन से बैठने नहीं देता, वो गुस्सा है जिसने आपको बेचैन किया हुआ। तो ऐसे उसके अंदर जरूरी है कि इंसान गुस्से को जब पी जाने वाली बात आती है तो यानी अब इग्नोर करना भी सीखें, उसको अंदर ना रखें वरना बीमार पड़ जाएंगे, ये जहर है इंसान के लिए। छुपाना नहीं है इसको कि भाई छुपा लिया मैंने, काजी मीनल गईज बन गई, नहीं, बल्कि इसको खत्म कर देना। अब बार बार नहीं उसके ऊपर सोचना, अब उस चीज को दिल से निकाल देना, ठीक है। अगर माफ करने की कुदरत नहीं भी है तो इग्नोर कर दें उसको। तो अक्सर हमारे यहाँ ये जो डिप्रेशन का सबब होता है, बीमार हो जाते हैं लोग इस वजह से ही होते हैं। आप देख लें गुस्से में वैसे ही इंसान की वैसे हालत क्या होती है, जब अगर गुस्से वाले को देखे वो कोई खूबसूरत तो नहीं लग रहा होता, वैसे हमें खूबसूरत लगने का बहुत शौक होता है, लेकिन गुस्से में इंसान का सारा जिस्म जो होता है कैसे टेंस हो जाता है, उसके आसाब टेंस हो जाते हैं, उसका बीपी हाई हो जाता है, उसके अपने पूरे जिस्म के अंदर कितनी नेगेटिव चीजें होती हैं, कितनी खराबी होती है, तो आपकी सेहत के लिए भी नहीं सही होता। कहाँ कई लोगों के घरों के अंदर गुस्से के अंदर लोग इतना रहते हैं कि वो हर वक्त पैर मार रहे होते हैं, हर वक्त दरवाजे मार रहे होते हैं, हर वक्त कुछ ना कुछ बोल रहे होते हैं। गुस्सा ही है वो चीज जिसमें इंसान गालियां भी देता है। देखो कहाँ वो इतने शैतानी फेल किया ना, और इंसान इससे अल्लाह की नजरों से गिर जाता है, इंसान वो और बातें कर देता है, कस्में खा लेता है कभी जो पूरी नहीं कर सकता, कभी कुछ ऐसी चीजें बोल देता है जो बहुत खराबी की होती है। तो देखें गुस्सा इंसान को कहां तक पहुंचा देता है, इसको लिए क्या करें हम, कि हम इसका इलाज कैसे करें। तो एक तो बात ये है ना कि इसको कैसे, एक तो सबसे पहले बात ये है कि हमें ये समझना चाहिए कि अल्लाह के नजदीक अगर मैं गुस्से का घूंट पी लूंगी तो वो कितना अच्छा है, कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अल्लाह ताला को कोई घूंट इतना पसंद नहीं है जितना गुस्से के घूंट का पी जाना, ठीक है, ये अल्लाह को इतना पसंद है। तो इसका मतलब है कि अगर मैं गुस्से को कंट्रोल करूंगी तो अल्लाह के पसंदीदा बंदों में से जो नहीं। एक आदमी ने आके आप सल्लल्लाहु अलैहि वसल्लम से पूछा कि मुझे कोई नसीहत करें, आपने फरमाया गुस्सा ना किया कर, उसने कहा फिर मुझे और कुछ बताएं, आपने फरमाया गुस्सा ना किया, फिर तीसरी दफा पूछा आपने फरमाया गुस्सा ना किया कर, हो सकता है वो गुस्सा बहुत करता हो। तो ये पता चलता है हमें कि शैतान इंसान के साथ ऐसे खेलता है, जब वो गुस्से में होता है ना तो शैतान को बहुत इजी एक्सेस मिल जाती है उस तक, बहुत इजी, वैसे वो उसको भड़काता रहे कुछ नहीं उसे करा पाता, लेकिन जब वो गुस्से में आता है तो शैतान उसे ऐसे खेलता है जैसे बच्चा फुटबॉल से खेलता है, ऐसे करता है। तो हम पहले तो ये देखते हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम ने हमें क्या रहनुमाई की है कि किस तरह हम गुस्से को कंट्रोल करें। सबसे पहले ये कि औजु बिल्ला पढ़नी चाहिए, बाज लोगों को याद भी कराएं तो वो नहीं पढ़ते, नहीं मैंने नहीं पढ़नी, और ऐसे इसलिए नहीं वो उस वक्त पढ़ रहे होते क्योंकि वो शैतान के चुंगल में होते हैं ना उस वक्त, जब शैतान के कंट्रोल में है तो कैसे पढ़ेंगे। दूसरा ये कि खामोश हो जाए इंसान, तीसरा ये कि अपनी जगह बदल दे, वहां उस जगह पे ना रहे जहां पे उस जहां पे कुछ गुस्से के असबाब बने में। तीसरा ये वुजू कर ले, क्योंकि गुस्सा आग है, पानी आग को बुझाता है, कुछ पानी पी भी ले, पीने से भी उसका गुस्सा हल्का हो जाए। तो कुछ चीजें अगर करें आप तो हो सकता है कि वो आपके गुस्से के लिए उस वक्त कंट्रोल करने के लिए आपके लिए कारगर साबित हो, लेकिन ये उन लोगों के लिए ये जो अपने आप को सोचते हैं कि हाँ मैंने अपने गुस्से को कंट्रोल करना है, अब जिनको ये परवाह ही नहीं है, जिनको फर्क ही नहीं पड़ता, नहीं मैंने गुस्सा करना है, मेरा गुस्सा बिल्कुल जायज है और मैं करूंगी गुस्सा, तो फिर उसका गुस्सा कभी भी कंट्रोल में नहीं आ सकता, जो इसको कोई अपने लिए एक प्रॉब्लम नहीं समझे, और जिसके सामने मजलूम आए हुए हैं और वो अपना गुस्सा खूब खूब उनके ऊपर उतारता है, वो क्या कर सकते हैं। जो उसके सामने बच्चे हैं या हस्बैंड हैं जो भी सुन लेते हैं उसका, या हस्बैंड है किसी का वो इस तरह करते हैं, तो ये अपना ही नुकसान है, क्योंकि इंसान जब अल्लाह की नजरों से गिर जाए तो फिर देखें कोई हमें कह दे کہ آپ فلاں کی نظروں سے گر جائیں تو انسان کو اسے برداشت نہیں ہوتا، اور اللہ کی نظروں سے گر جانا، اس کے لیے یہ تھوڑی سی کچھ ٹپس ہیں. اچھا، اسی طرح کچھ اور بھی چیزیں ہیں جو شاید آپ کو کام آ سکے. ایک یہ کہ بخاری میں حدیث آتی ہے کہ ایک آدمی حضرت عمر کے پاس آیا اور اس نے آ کے کہا کہ اے عمر، نہ تو تم ہمیں زیادہ مال دیتا ہے، نہ ہمیں انصاف سے فیصلے کرتا ہے. کتنی بڑی بات، کتنی غلط بیانی، کتنا بڑا الزام. تو حضرت عمر غصے میں آ گئے، انہوں نے سوچا کہ میں اس کو سزا دوں گا. تو اس وقت خر بن قیس ان کے پاس تھے رضی اللہ تعالیٰ، انہوں نے کہا اے امیر المومنین، اللہ تعالیٰ نے اپنے نبی سے فرمایا خذ العفو وامر بالعرف وعارض عن الجاہلین، تو معاف کرنے کو لازم پکڑے، نیکی کا حکم دے اور جاہلوں سے منہ پھیرے. تو یہ جاہل لوگ ہیں، یعنی آپ ان کو بات کو نہ کچھ خاطر میں لائیں. تو حضرت عمر نے یہ جب آیت سنی تو اس کے بعد ان کا غصہ ٹھنڈا ہو گیا. تو یعنی جب انسان اس وقت غصے کے اندر اگر اس کے سامنے کوئی ایسی بات بیان کر دی جائے، یا وہ اس بات کو سمجھ لے کہ دیکھے کوئی اگر جاہل ہے نا، تو میں نے اس کے لیول پہ نہیں اترنا، اس کے ساتھ میں نے اس کا میں نہیں مقابلہ کر سکتی، جاہلوں کے ساتھ مقابلہ کرنا ہی نہیں چاہیے. دوسری یہ بات، یہ اپنے آپ کو اللہ کے عذاب سے ڈرائیں، سوچے کہ جتنی مجھے کسی انسان پہ قدرت ہے نا، اس سے بڑھ کے اللہ کو مجھ پہ قدرت ہے. اکثر ہمارا غصہ نکلتا کس پہ، وہ جو مظلوم ہے یا جو ہماری سن لیتا ہے. کبھی ہم اپنے سے زیادہ بڑے والے کے اوپر نہیں غصہ نکالتے، کیونکہ ہمیں پتہ ہے کہ اس کے اوپر غصہ کیا نا تو پھر یہ بھی ہمیں سیٹ کر دے گا. تو اب جب آپ اپنے سے کمزور کے اوپر غصہ اتارتے ہیں نا، کمزور نہ بھی ہو، مثلا ہے کہ کوئی عورت اپنے ہسبینڈ پہ اتارتی ہے، یا ہسبینڈ ہے وہ عورت کے اوپر اتارتا ہے یہ سوچ کے کہ یہ کیا کر لے گی، تو اللہ تعالیٰ کو میرے اوپر زیادہ قدرت ہے اس سے جتنی مجھے اس انسان پہ. اگر میں اپنے غصے کو اس پہ نکالوں گی تو قیامت کے دن اللہ نے میرے اوپر اگر غصہ نکالا تو کیا کروں گی. اور بعض جگہ پہ آتا ہے کہ اللہ تعالیٰ نے اپنی بعض کتابوں میں فرمایا کہ اے آدمی کے بیٹے، یعنی اے ابن آدم، غصے کے وقت مجھے یاد رکھ، میں بھی غضب کے وقت تجھے یاد رکھوں گا. آپ کو پتا ہے قیامت کے دن اللہ تعالیٰ کا بہت غصہ ہوگا، بہت غضب ہوگا. تو یہ بھی ایک ٹپ علماء نے بتائی ہے کہ اس وقت انسان اپنی بدشکلی پہ غور کرے کہ اس وقت میں کیسی لگ رہی ہوں، ایک کاٹنے والے کتے کی طرح لگ رہی ہوں، یا میں ایک درندے کی طرح لگ رہی ہوں، ایک درندہ بن گئی ہوں میں. تو یہ غور کرے، اپنے آپ کو شیشے میں دیکھے کہ میں اس وقت میرا شکل کیا ہے. تو جب انسان غصے کو پی جاتا ہے، سوچیں کہ اس انسان کی اللہ کے سامنے عزت بڑھ جاتی ہے، کہ جب قیامت کے دن آواز دی جائے گی کہ جس کا اجر اللہ کے ذمہ ہے وہ اٹھ کھڑا ہو، اور صرف وہی اٹھ کھڑے ہوں گے جو کسی کو معاف کر دیں گے، جانے دیں گے. تو سوچیں کہ اگر اس وقت انسان اپنے غصے کو پی کے جانے دے، اگنور کر دے، تو انسان کتنی بڑی ایک خوشخبری کا مستحق ہو سکتا ہے. اگر پھر بھی آپ سمجھتے ہیں کہ آپ کا غصہ اتنا ہے کہ وہ نہیں کسی صورت بھی ختم ہوتا، اور یہ کوئی بھی ٹپ آپ کے لیے کام نہیں کرتی، تو ضرور اینگر مینجمنٹ کے لیے رابطہ کرنا چاہیے. اور ایسے ہی اپنے آپ کو نہیں چھوڑ دینا چاہیے کہ ٹھیک ہے میرا ایسے چل رہا ہے، گزارا تو چل ہی رہا ہے نا، سارے سن ہی رہے میری بات. وہ بہادر شاہ ظفر کا جو شعر ہے کہ ظفر آدمی اس کو نہ جانیے گا، خواہ کتنا ہی صاحب فہم و ذکا، جسے عیش میں یاد خدا نہ رہے، جسے تیش میں خوف خدا نہ رہے. یعنی اگر عیش کے اندر سب حالات اچھے ہیں اور اللہ کی یاد نہ رہے، اور تیش میں غصے میں خوف خدا نہ رہے، تو وہ جتنا مرضی فہم والا آدمی ہے، بڑا اپنے آپ کو سمجھدار دکھاتا ہے، اس کو آپ کچھ نہ سمجھیں، کچھ نہیں ہے وہ پھر. اور والعافین عن الناس، لوگوں سے درگزر کر دینا. لوگوں سے درگزر بھی بہت حوصلہ چاہیے اس کے لیے، حالانکہ اللہ تعالیٰ نے ہمیں اجازت دی ہے. اگر حوصلہ نہیں ہے تو اتنی اجازت ہے کہ جتنا آپ کے پاس آپ کے اوپر ظلم ہوا ہے اتنے آپ بدلہ لے سکتے ہیں. مثلا کسی نے ایک تھپڑ مارا، ایک تھپڑ کو مارا جا سکتا ہے، کسی نے ایک گالی دی اس کو اتنی کے برابر کوئی بات کہی جا سکتی ہے. اور حدیث میں آتا ہے کہ جس نے
اس میں شروعات کی ہے نا سارا گناہ اس کے اوپر. مثلا ایک انسان تو تو میں میں دوسرے سے جھگڑا شروع کرتا ہے, دوسرے نے اس کے مطابق اس کو جواب دیا, پھر اس نے کہا, پھر اس نے کہا, جب تک ایکول دونوں چل رہے ہیں اس وقت تک جس نے شروع کیا سارا گناہ اس کے اوپر ہے. جواب دینے والے پہ گناہ نہیں ہوتا. لیکن اگر جواب دینے والے نے زیادتی کر دی, اس نے اس سے بڑھ کے اس کو جواب دے دیا کہ تو نے مجھے ایک کہا ہے, ٹھہر جا میں تجھے دس سناتی ہوں, تو بس پھر یہ ظالم ہو گیا, پھر اب یہ مظلوم نہیں رہا. اور اکثر ایسا ہوتا ہے جب ہم غصے میں آتے ہیں, کسی نے ہمیں کچھ کہہ دیا, اب اس کے بعد ہم نے جب سنانی شروع کی تو وہ سنائی کہ اس کو گھر تک چھوڑ کے آئے, تو وہ تو پھر نہیں, انسان پھر کہاں اس کو رکتا ہے. آفین عن الناس حوصلے کا کام ہے, بہت بڑے حوصلے کا کام ہے کہ انسان معاف کر دے. اس لیے حدیث میں آتا ہے آپ صلی اللہ علیہ وسلم نے فرمایا جو یہ پسند کرتا ہے کہ اس کے لیے اونچی عمارتیں بنائی جائیں, اس کے درجات بلند کیے جائیں, وہ ظلم کرنے والے کو معاف کر دے, جو نہ دے اس کو دے, جو قطع رحمی کرے اس سے صلہ رحمی کرے. آج ہم کم از کم اس سبق کے بعد کسی ایک بندے کو تو معاف کر کے دکھائیں نا, جس نے ہمارے ساتھ کوئی زیادتی کی ہوئی ہے اس کو تو ہم کہیں کہ بھئی اچھا میں نے فلاں کو معاف کیا. چلو کچھ تو سبق سے آج ایک تو فائدہ اٹھائے نا, تو انشاءاللہ و تعالی. اور اس کے اوپر بھی ہم غور کریں کہ میرا غصہ کیسا ہے اور میں کیا کر سکتی ہوں, کن چیزوں پہ مجھے غصہ آتا ہے اور کیسے ان کو اوائڈ کیا جا سکتا ہے. ٹھیک ہے, اس کے بعد اللہ تعالی نے فرمایا واللہ یحب المحسنین, اللہ تعالی احسان کرنے والوں کو پسند فرماتا ہے. احسان کرنے والے کون؟ وہ جو صرف اتنا نہیں کرتے جتنا فرض ہے, وہ اس سے بڑھ کے کرتے ہیں. مثلاً صرف جو فرض کرنے والے ہیں نا, وہ ہیں جیسے کہ آپ نے فرض نماز پڑھ لی, فرض کوئی زکات دے دی, وہ فرض سے آگے جاتے ہیں. احسان کا لیول ہوتا ہے خوبصورتی کا لیول, جو حسن کے لیول پہ بیوٹیفل کر کے کسی کام کو کرتے ہیں. تو احسان کرنے میں اللہ تعالی کی عبادت میں بھی احسان کرنا, یعنی احسان کا جبرائیل علیہ السلام والی حدیث میں, حدیث جبرائیل میں کیا پتہ چلتا ہے کہ تم کیسے اللہ کی عبادت کرو, ایسے کرو جیسے تم اس کو دیکھ رہے ہو. سوچیں اگر ہم اللہ تعالیٰ کو دیکھ رہے ہیں تو ہماری عبادت کیسی ہو, ہماری نماز کیسی ہو, ہمارا قرآن پڑھنا کیسا ہو, یا ہمیں اللہ تعالیٰ سامنے نظر آ رہا ہو, ہمارا وہ سجدہ کیسا ہوگا. ایسے کرو عبادت, تو یہ احسان کا لیول. اگر یہ نہیں کر سکتے تو کم از کم یہ کرو کہ اللہ تمہیں دیکھ رہا, تو پھر تم یہ سوچو کہ اللہ کی نظریں اس وقت میرے اوپر ہیں, تو کیسی عبادت ہوگی. تو جب انسان عبادت کے اندر احسان کا لیول یعنی اس کے اوپر چلا جاتا ہے, وہ ایسے لوگ ہیں جن کو اللہ تعالیٰ محبوب رکھتا ہے. اسی طرح صرف احسان عبادت میں نہیں ہوتا, احسان حقوق العباد میں بھی ہے. اور حقوق العباد میں احسان کیا ہے, یہ نہیں دیکھتے رہنا اچھا اس کا اتنا حق تھا بس اس کو اتنا ہی میں نے دینا ہے, اس سے ایک بھی زیادہ نہیں. اس میں بھی احسان کا, جتنا کسی کا حق ہے اسے زیادہ دے دو, وہ میرا حق نہیں دے رہا کوئی بات نہیں میں اس کا دے دیتی ہوں, یہ احسان کا لیول ہے. ہم تو پہلے ناپ ناپ کے دیکھتے ہیں نا, وہ میرا کتنا حق دے رہا ہے, یا وہ نہیں میری پرواہ کرتا میں کیوں کروں, یا کسی کو کچھ دینا ہے نا, اس کی کوئی چیز دینی ہے, تو اتنا کہ بس جتنا اس کا حق بنتا تھا. تو ہندو بنیے نہ بنے, بنیے جو ہوتے ہیں نا ہندو بنیے, وہ اسی طرح پائی پائی کا حساب کر کے چلتے ہیں, نہیں نہیں اس سے زیادہ نہ کسی کو چلا جائے, یہ ان کی خصلت ہے. تو مومن کی تو ایسے نہیں ہوتے, مومن تو کھلے دل کا ہوتا ہے. تو لین دین کے معاملے میں بھی احسان کیا ہے, زیادہ دے دو کوئی بات نہیں, کوئی فرق نہیں پڑتا. اگر آپ نے کسی سے سودا کیا, وہ کہتا آپ 100 چھوڑ دیں, کوئی نہیں چھوڑ دو, اس سے اگلا بندہ نا اتنا خوش ہو جائے گا, اتنا خوشگواری کا ایک آپس میں پیدا ہوگا, باہمی محبت پیدا ہوگی. سوچیں اگر ہمارے ساتھ کوئی ایسا کرے تو ہمارا دل کتنا خوش ہو جاتا ہے. تو اس لیے اس سے یہ احسان کا لیول ہوتا ہے, یہ خوبصورتی ہے. تو معاملات میں بھی خوبصورتی, عبادات میں بھی خوبصورتی, یہ ہے اللہ کے محبوب بننے کا ایک طریقہ. اچھا ایک بات اور جو ہمارے ٹیچر نے ہمیں بتائی تھی, بڑی پیاری بات تھی, تو اس لیے آپ کو ساتھ شیئر کرتی ہوں, کہ انہوں نے کہا کہ جو ان کے استاد ان سے کہا کرتے تھے کہ جب صبح کو گھر سے نکلو نا تو دونوں جیبوں میں معافیاں بھر لو, ایک جیب میں وہ معافی بھر لو جو آپ نے لوگوں سے مانگنی ہے, جہاں پہ کوئی غلطی ہو جائے آپ فوراً اسے معافی مانگ لیں, اور دوسری جیب میں وہ معافی بھر لو کہ جب لوگ آپ سے کچھ غلط کریں, کوئی زیادتی کریں تو آپ ان کو دے دو. تو شام تک جب آپ گھر آؤ گے تو سارا معاملہ صاف ہو چکا ہوگا,
ना किसी की माफी आपने मांगनी होगी, ना किसी को आपने माफ करने के लिए करना होगा, ना किसी के लिए आपके ऊपर कोई कर्ज होगा, है ना। आप भी लोगों से माफी मांग चुके और उनको माफ भी कर चुके। तो ये बड़ी मुझे प्यारी बात लगी कि वाकई इंसान इसके ऊपर अमल करे तो कितना अच्छा हो जाए ना, कि जब घर से निकले माफियां आप दोनों जेबों में भर लें, सुभान अल्लाह। और गुस्से के लिए क्या करेंगे, फिर अब से हम औजुबिल्ला पढ़ने की आदत बनाएंगे। और ये देखें, ये दौड़ के ये क्यों है, वो सारी आओ, ये वो काम है जो मगफिरत दिलाते हैं, ये वो काम है जो जन्नत दिलाते हैं, इनमें भागना है। इसका मतलब सारी जिंदगी इनमें स्ट्रगल है, सारी जिंदगी। ये एक दो दिन करने के काम नहीं है, क्योंकि ऑलवेज हमें फाइट करना पड़ेगा अपने अंदर। कहीं कोई हमें अनॉय कर देगा, कहीं कोई मजाक उड़ा देगा, कहीं कोई कुछ और ऐसी बात बता देगा जिससे आगे हम आग बगोला हो जाए। तो औज़ु बिल्लाह को याद रखना, वुजू को याद रखना, वहां से हट जाने को याद रखना, खामोश रहने को याद रखना, पानी पीने को याद रखना, अपनी पोजीशन बदलने को याद रखना है। बैठे हैं तो लेट जाएं और खड़े हैं तो बैठ जाएं। ये सारी टिप्स आप सल्लल्लाहु अलैहि वसल्लम ने हमें बताई हुई है ना, तो इसलिए ये इनको अमल करने से इंशाल्लाह फायदा हो सकता है, बशर्ते कि हम उनको उस वक्त याद रखें। अभी तो याद है जब हम नोट्स बना रहे हैं, लेकिन असल बात यही है कि उस वक्त याद रहें जिस वक्त मौका है। तो देखें, अब ये वाली हदीस एक दफा आपके सामने और रख देती हूं कि कयामत के दिन अल्लाह ताला की तरफ से मुनादी होगी कि जिस शख्स का अल्लाह पे कोई हक है वो खड़ा हो जाए। तो उस वक्त वो लोग खड़े होंगे जिन्होंने अल्लाह के लिए लोगों को, जब लोगों ने उन पर जुल्म किया था तो उनको माफ कर दिया था। सुभान अल्लाह, अल्लाह ने फरमाया कि मेरा हक है इनके ऊपर, मैंने इनको हक देना है, अल्लाह के जिम्मे हक अल्लाह ने कर दिया। सुभान अल्लाह। और दूसरी जो आयत आ रही है, बाज उलमा कहते हैं, बाज तफसीरों में ये है कि ये कोई और लोग हैं, यानी ये उनसे मोहसिनीन से लोअर लेवल के लोग हैं। बाज कहते हैं नहीं, ये भी उन्हीं के मोहसिनीन यानी मुत्तकीन में से ही है, मगर ये उनकी दूसरी क्वालिटी है। वल्लदीना इज़ा फ़अलू फ़ाहिशतन, वो लोग जो फहाशी का, बेहयाई का कोई काम कर बैठे, औ ज़लमू अनफुसहुम, या वैसे ही कोई गुनाह कर बैठे, कोई भी उनसे गुनाह हो गया, कोई उनसे कोई ज्यादती हो गई है। अनफुसहुम क्यों कहा, इसलिए कि हर गुनाह जो इंसान करता है वो किसी पे नहीं ज्यादती कर रहा होता, वो अपने आप पे ही कर रहा होता है। तो उसी वक्त वो क्या करते हैं, क्या उनका रिएक्शन होता है गुनाह करने के बाद, कोई गुनाह हो गया उनसे, अब उसके बाद क्या करते हैं, आराम से बैठ जाते हैं कि कोई बात नहीं, सारी दुनिया इतने करती है, हमने अगर इतना सा कर लिया तो क्या फर्क पड़ गया, कोई बात नहीं, अगर मैं कौन सा रोज रोज करती हूं, अगर आज मुझसे हो गया तो क्या कयामत आ गई। या उसी के ऊपर डट नहीं जाते, बल्कि ज़करुल्लाह फस्तग़फरू लिज़ुनूबिहिम, वो फौरन अल्लाह का जिक्र करते हैं, फौरन अल्लाह को याद करते हैं और उससे बख्शिश मांगते हैं अपने गुनाहों के लिए। ये नहीं कहते नहीं अभी ठहर जाओ, अभी हज करके आऊंगी तो फिर ही करूंगी, एक ही दफा माफी मांगूंगी ना, ये बार बार तो मुझसे हो जाना, ऐसे नहीं करते। फौरन अल्लाह का जिक्र, फौरन अल्लाह से माफी। वमन यग़फिरु ज़ुनूबा इल्लल्लाह, और कौन है जो गुनाहों को माफ कर सकता है मगर अल्लाह, वही तो है जो गुनाहों की बख्शिश करने वाला, वही तो है जो अपने बंदों को माफ करता है। किसी के पास आपको जाने की जरूरत नहीं माफी मांगने के लिए, अगर आपने अनलेस के किसी इंसान का हक मारा हुआ तो जाहिर है फिर तो उससे माफी मांगनी है, लेकिन अदरवाइज गुनाहों को माफ कराने के लिए कोई और जगह नहीं है सिवाय अल्लाह के पास, इसलिए उसके आगे झुको, उससे ही बख्शिश मांगो। तो देखिए इन लोगों की क्वालिटी क्या बताई गई, और ये हमें अच्छी तरह यहां से पता चल जाता है कि जो मुत्तकी भी है वो भी ऐसा नहीं है कि उससे कभी कोई गुनाह ही नहीं होता, वो कभी कुछ गलती करता ही नहीं है, नहीं उससे भी गलती हो सकती है, उससे भी कोई फौश काम भी हो सकता है। देखिए बाज दफा इंसान जज्बात में आ जाता है, कोई ऐसा जज्बा उसके अंदर, जज्बात से मगलूब हुआ कि उसने कोई गलत काम कर बैठा, या बाज दफा आपकी कंपनी ऐसे लोगों की होती है कि बस उस वक्त आप बैठे हुए थे, आपको भी अकल ना आई, समझ ना आई, और आप भी मतलब कंपनी में जाहिर है जब इंसान का माहौल ऐसा होता है तो उस माहौल से गालिब होके आपसे कोई काम हो गया जो आप आम हालात में कभी भी ना करते, लेकिन आप सारी फ्रेंड्स चूंकि इस वक्त ऐसे कर रही थी तो आपसे भी हो गया। तो ये है जब इंसान बाद में होश में आता है ना तो उसको होता है हाय मैंने क्या कर दिया, کیسے انسان معافی مانگتا ہے؟ اور بعض لوگ جو یہ کرتے ہیں کہ وہ ایک گناہ کر رہے ہیں اور اس کے بعد وہ اس گناہ کو کچھ سمجھتے نہیں ہیں، ولم یسر والا ما فعلو، وہ اصرار نہیں کرتے. بعض لوگ اصرار میں پڑ جاتے ہیں اور معافی نہیں مانگتے، جیسے ہم سورہ بقرہ میں پڑھ رہے ہیں، بلا من کسب سیئتا واحاطت بہ خطیئتہ، وہ لوگ جنہوں نے برائی کی اور اس برائی نے ان کو گھیر لیا، یعنی اب بس اسی کے اندر ڈوب گئے، اب ان کو ہوش نہیں ہے کہ توبہ کرنے کا. فاولائک اصحاب النار ہم فیہا خالدون، وہ پھر آگ کے ساتھی ہیں، بس اس میں ہی رہیں گے وہ. تو اصرار نہیں کرنا، یہ نہیں کہنا ہے کوئی بات نہیں ہو گیا تو کیا ایسا ہو گیا اور کرتے ہی چلے جائیں، نہیں، فوراً پلٹنا ہے. اصرار کا مطلب کیا ہوتا ہے؟ ایک تو اس کو معمولی نہیں سمجھنا، ایک اصرار کرنا کیا ہے؟ جم جانا، ڈٹ جانا، بس اس کو اپنی ہیبٹ بنا لینا، اب کرتے ہی چلے جا رہے ہیں کیونکہ آپ کو کچھ لگتا ہی نہیں کہ وہ کچھ برا ہے. تو دیکھیں اگر انسان اس طرح کسی گناہ کے اوپر ڈٹ جاتا ہے نا، تو وہ ایک گناہ بھی اس کو جہنم میں لے جا سکتا ہے، ایک گناہ. اس لیے کبھی گناہوں کو یہ نہ سمجھیں گے کوئی بات نہیں، اس لیے فکر کی کوئی بات نہیں ہے. بعض لوگ بے پردگی کو کچھ نہیں سمجھتے، وہ ساری زندگی بے پردی رہتے ہیں، وہ ان کو کوئی وہ نہیں ہے، کوئی اس چیز کا احساس ہی نہیں، بس یہ کیا بڑی کوئی بڑی بات نہیں، اسی میں ہم نے رہنا اور اس میں ہیپی ہیں وہ، اس میں ان کو کوئی فرق نہیں پڑتا. اصرار نہ کریں، گناہ ہو جانے میں اور گناہ کرنے میں فرق ہے. ایک ہو جاتا ہے نا بس انسان، اس وقت سپر آف دا مومنٹ میں اس نے کر بیٹھا، ایک یہ ہے کہ بس جان بوجھ کے کرتے چلے جانا، ڈیٹ ہو جانا اس کے اوپر. ان کی یہ کوالٹی ہے کہ یہ اصرار نہیں کرتے، غلط حرکت ہو جاتی ہے ان سے بھی، اس کو عادت نہیں بناتے، اس کو روز روز نہیں کرتے، ڈٹائی سے نہیں کرتے رہتے. آپ صلی اللہ علیہ وسلم نے کیا فرمایا کہ جس نے قرآن کے کسی حرام کو حلال کر لیا اپنے لیے، اس کا قرآن پہ کوئی ایمان نہیں ہے. قرآن نے کسی چیز کو کہا نہیں کرنا. یہ مثلا نئے سود کی ہم نے بات پڑھی، وہ کہے نہیں جی ہمیں یہ تو کوئی سود ہے ہی نہیں، یہ تو حلال ہے سب، میں نہیں اس کو مانتا. تو اس نے قرآن پہ سمجھ لیں اس کا ایمان نہیں ہے. اس لیے ایک چیز ہے گناہ ہو جانا، غلطی سے ہو گئی کوئی چیز، فوراً معافی مانگتے ہیں. ایک چیز ہے اس پہ ڈھیٹ ہونا. اور معافی کیا ہے؟ توبہ استغفار کیا ہے؟ گناہ کو چھوڑ دینا، پھر توبہ استغفار ہوتی ہے. گناہ کرتے بھی رہنا اور ساتھ ساتھ استغفار کی تسبیحیں بھی پڑھتے رہنا، یہ کوئی توبہ استغفار نہیں ہے. تو معافی کی شرط کیا پتہ چلی یہاں پہ؟ کہ اصرار نہ ہو، یہ معافی کی شرط ہے. کیونکہ اصرار کرنا نا گناہ کی شدت کو بڑھا دیتا ہے. گناہ چاہے چھوٹا سا بھی ہو، لیکن جب آپ کرتے جاتے ہیں کرتے جاتے ہیں، تو آپ کس کو کر کے دیکھ، آپ کا بچہ ہے مثلا، آپ اس کو منع کرتی، نہیں بیٹے ایسے نہ کرو، وہ پھر کرتا ہے، پھر آپ کہتے ہیں نہیں ایسا نہ کرو، پھر وہ کرتا ہے، پھر اس کے بعد ہوگا کیا بتائیں؟ کیا آپ کو بچے کے اوپر پیار آئے گا؟ کہ یہ مطلب میں نے اس کو روکا ہے، لیکن یہ میری طرف دیکھ دیکھ کے پھر کرتا چلا جا رہا ہے، تو کیسا لگتا ہے پھر؟ اور ہم اللہ تعالی کے احکامات کو ایسے توڑتے ہیں کہ ہمیں پتا ہے، ہم جانتے ہیں، اور پھر ہم ڈھیٹ بن کے کیے چلے جاتے ہیں، کیے چلے جاتے، اور ہمیں کوئی احساس نہیں ہوتا، کوئی فرق نہیں پڑتا. کیونکہ اور بہت سے ہیں جن کو ہم نے خوش کرنا ہے، اللہ ناراض بھی ہو جائے تو کیا فرق پڑا، یہ ہمارا مطمئن نظر ہوتا. تو اس لیے ولم یسر علما فعلو کے اوپر غور کریں. اور جہاں تک فحاشی کی بات ہے، بے حیائی تو آج اتنی کامن ہے، ہمارے چاروں طرف پھیلی ہوئی ہے. ہر عضو جو ہے نا باڈی کا، وہ بے حیائی اپنی جگہ کرتا ہے. اس جو کام اس نے کرنا ہے اس میں بے حیائی کر رہا ہے. مثلا آنکھیں، آنکھوں کا کام دیکھنا ہے، وہ بے حیا چیز کو دیکھ رہی ہیں، ایس کسی کے سطر کو دیکھ رہی ہیں، یا کوئی ایسا سین دیکھ رہی ہیں، یا کوئی ایسی چیز پڑھ رہی ہیں، تو یہ ساری اس کی اس میں آ گئی. کان کی بے حیائی کیا ہے؟ ان کا سننا ایسی غلط باتوں کا، ہاتھوں کی بے حیائیاں آج کل ہو رہی ہیں، جب چیٹنگز کرتے ہیں غیر محرموں کے ساتھ، کتنی بے حیائیوں کے سین. یعنی آنکھوں کے لیے تو بچانا کلوز ٹو ناممکن ہو گیا، یعنی آپ بچانا چاہیں بھی تو پھر بھی کہیں بل بورڈز لگے ہوئے، سائن بورڈز لگے ہوئے، اتنے بڑے بڑے جن پہ فحاشی کی باتیں ہیں، فحاشی کے منظر ہیں، کدھر کدھر انسان اپنے آپ کو بچائے. پھر اس طرح کانوں کی فحاشی ہے، ایسی غلط چیزوں کو سننا، بے حیائی کی چیزوں کو سننا، ایز اے میوزک کو سننا، آپ کدھر کدھر جا کے اپنے آپ کو بچائیں.
جدھر آپ چلے جائیں وہاں پہ یہی وہی چیزیں ہیں. تو پھر انسان اس وقت کیا کرے؟ استغفار کرے. اور اللہ تعالیٰ بخشنے والا ہے. اور وہ نہیں اس کے اوپر اصرار کرتے وہم یعلمون, اور وہ جانتے ہیں, یا ان کو نہیں اصرار کرنا, وہ مانتے ہیں اپنی غلطی کو, وہ جسٹیفائی نہیں کرتے, وہ نہیں کہتے کہ ہمارا کون سا ایسا قصور ہو گیا. نہیں, یہ تو چھوٹی سی بات ہے, اب اتنی چھوٹی باتوں پہ اللہ پکڑے گا؟ ایسے نہیں کرتے, اڑتے نہیں ہیں, ضد نہیں کرتے. اولئک جزاؤہم مغفرۃ من ربہم. دیکھیں, غلطیاں ہونے کے باوجود اللہ تعالیٰ نے ایسے لوگوں کے لیے ہی فرمایا, ان کا بدلہ بخشش ہے ان کے رب کی طرف سے, اور جنت ہے. دیکھیں پہلے بھی کیا بتایا تھا, بھاگو. جب وہ بھاگ رہے ہیں نا اس میدان میں, جتنی باتیں یہ کہیں گئیں, تو اب ان کا جزا ان کی کیا ہے؟ بخشش ان کے رب کی طرف سے اور جنت. اللہ تعالیٰ نے یہ ان کے لیے پھر رکھا ہوا. اور اس سے آپ اندازہ کیجئے کہ یہاں پہ ایسا بالکل نہیں ہے کہ انہوں نے کبھی کوئی غلطی نہیں کی, غلطیاں ان سے بھی ہوئی ہیں. ٹھیک ہے, تو غلطی کر کے اس کو مان لینا اور اس کے اوپر استغفار کرنا, یہ انسان کو جنت تک پہنچا سکتا ہے. مایوس بھی نہیں ہونا, اور کبھی دیر نہیں کرنی استغفار کرنے میں. اور جب ان کی جزا کا بتایا گیا, تو پہلے میں آپ دیکھیں واحد آیا, جنتن اردوہ السماوات والارض. اور جب ان کا ریوارڈ کی بات آئی ہے, تو جناتن, ان کے لیے جنتیں, ایک جنت نہیں ہے. اور ایک جنت کا عرض کتنا تھا, اور جنتیں ہیں ان کے لیے جو ایسا کریں گے. جب انسان کو پتا چل جائے کہ میرے لیے جنتیں رکھی ہوئی, اور اللہ کی بخشش مل سکتی نا, اگر میں اپنے غصے کو پی گئی, اگر میں نے معاف کر دیا, اس نے مجھے انوائے کیا بھی ہے لیکن میں نے معاف کر دیا, بس جانے دیا, تو سوچیں ذرا کتنا آسان ہو سکتا ہے یہ کام. لیکن جب یہ چیز سامنے نہیں ہوتی, تو بھی یہی کام بڑے مشکل ہیں. تو اس کے اوپر آپ سے ورک کرنا شروع کرنا ہے, اس میں سارعو کرنا ہے. ٹھیک ہے, جنات تجری من تحت الانہار خالدین فیہا ونعم اجر کس کا اجر ہے, کتنا اچھا اجر ہے پتہ ہے کس کا؟ عمل کرنے والوں کا, باتیں کرنے والوں کا نہیں. اگر ہم لیکچر کرتے رہیں, آپ بھی نوٹس بنا بنا کے رکھ رہے ہیں, میں بھی باتیں کرتی رہوں, اور اس کے بعد ہمارے حال کچھ پتہ نہیں ہے, ہر وقت ہم غصے کے اندر ہیں, ہر وقت ہم پیر پٹکتے گھوم رہے ہیں گھر میں, معاف کسی کو ہم سے کیا نہیں جاتا. ہم کہتے ہیں معاف کرنا بڑا مشکل ہے, وہ نہیں میں کر سکتی, مجھے تو ایک ایک لفظ ہی یاد ہے, کیونکہ اندر پالتے رہے ہیں. تو پھر آپ بتائیں کہ کیا اجر ہے باتیں کرنے والوں کا؟ یہاں پہ یہ تو نہیں کہا گیا باتیں کرنے والوں کا بڑا اجر, لیکچر دینے والوں کا بڑا اجر ہے. نہیں, عاملین, اللہ کو عمل چاہیے, پتہ ہے. پھر قد خلت من قبلکم سنن فسیروا فی الارض فانظروا کیف کان عاقبت المکذبین. اللہ تعالیٰ نے فرمایا تم سے پہلے بھی گزر چکی ہیں, تحقیق بہت ساری قومیں گزر چکی ہیں, تم دیکھو تو صحیح چل پھر کے زمین میں, دیکھو ان کا انجام کیا ہوا. یعنی اس سے پہلے بھی, اب آ جائیں دوبارہ ان حالات کی طرف کہ دیکھیں اگر تمہیں شکست ہوئی ہے نا, تو اس سے پہلے بھی بہت سی بستیاں آئی ہیں جن میں نبی آئے تھے, ان کے اوپر ایسے حالات گزرے تھے, بڑے ٹف حالات گزرے تھے, لیکن اینڈ کس کا اچھا ہوا؟ پھر ان کا اینڈ اچھا ہوا. اور پھر دیکھو ذرا ان بستیوں میں گھوم کے کہ جھٹلانے والوں کا انجام کیسا ہوا. یعنی اگر یہ آج پیغمبر کے سامنے آ کے کھڑے ہو گئے لڑنے کے لیے, اور اس کو بڑی اپنی بہادری سمجھ رہے ہیں اور اپنی کامیابی سمجھ رہے ہیں, تو نہیں, تم ہسٹری اٹھا کے دیکھ لو. یعنی یہ کہا جا رہا ہے چل پھر کے دیکھو, یعنی ہسٹری اٹھا کے دیکھ لو تم, کہ کبھی بھی جھٹلانے والوں کا انجام صحیح نہیں ہوا, وہ ہمیشہ ان کی بربادی ہوئی ہے. تو اس لیے یہ ایک مسلمانوں کو حوصلہ دیا جا رہا ہے نا, کہ اس شکست کو ایسے نہ سمجھو کہ تم بس ہار گئے یا ختم ہو گیا یا مورائل تمہارا اتنا ڈاؤن ہو گیا. نہیں, تم دیکھو کہ اینڈ جو ہے وہ ان کا برا ہوتا ہے, تمہارا نہیں. ھذا بیان للناس, یہ جو قرآن ہے نا, یہ بیان ہے لوگوں کے لیے. بیان مطلب کیا؟ کھول کے سب کچھ واضح کر کے رکھ دیتا ہے سب کے سامنے, لوگوں کے لیے, ساری انسانیت کے لیے. لیکن جو متقی ہیں نا, ان کے لیے کیا ہے؟ وَهُدًى وَمَوْعِظَةً لِّلْمُتَّقِينَ. دیکھیں سب کے اوپر قرآن ایک جیسا اثر نہیں کرتا. سب ناس جو ہیں نا, عام لوگ جو ہیں, ان کے اوپر قرآن پسنیں گے بھی, جیسے اب ہم میں سے بھی बहुत सारे लोग हैं कुरान पाक की क्लासेस ले रहे हैं, सुन रहे हैं, नोट्स भी बना रहे हैं, अच्छे नंबर भी ले रहे हैं, बयान है उनके लिए कुरान, सब चीज खोल के सामने कर दी। लेकिन वो इंसान जो मुत्तकी है ना, कौन सा वाला मुत्तकी, याद है आपको, जिसमें ये तड़प है कि आए अल्लाह राजी हो जाए मुझसे, आए कहीं नाराज तो ना हो जाए, आए कोई ऐसी बात ना हो जाए, उसके लिए इस कुरान में बड़ी हिदायत है और उसमें बड़ी नसीहत है। वो तो फिर इन बातों को देखेंगे तो वो कहेंगे अच्छा अलकादी मीन अल गईस, अच्छा अच्छा युनफिकूना फिस सराई व दराई, अच्छा आफीन अन्नास, उनके लिए ये वाकई नसीहत है, बाकियों के लिए नसीहत नहीं है, बाकियों के लिए बयान है, बस सारे लोगों के लिए बयान है। हाँ बस ठीक है, बातें पता चल गई, ठीक है, वजाहत है, खोल के बयान कर दिया कुरान ने, बात समझ आई। इसे भी पता चलता है ना कि मुत्तकी हम में से कौन है, जिसके लिए कुरान हिदायत और नसीहत बनता है वही मुत्तकी है, और जिसके लिए बस चलते फिरते कुरान सुन लिया बस बयान हो गया, ठीक है, क्लियर हो गया ना सारा, हाँ बस क्लियर हो गया, ठीक। तो वो नास ही है, वो आम लोग ही हैं, आम लोगों में हर एक के दिल में उतर नहीं जाता कुरान, मुत्तकी के दिल में ही उतरता है। जाहिर है जिसको फिक्र है, परेशानी है, एक लगी हुई हमेशा से एक तड़प है अपने अंदर, वो ही फिर देखेगा ना इससे कि मुझे कहां से रहनुमाई मिल रही है। वला तहिनु वला तहजनु, ए मुसलमानो सुस्ती ना करो, हिम्मत ना हारो, गम ना करो, वह अंतुम आलौना इन कुंतुम मोमिनीन, ये एक यूनिवर्सल रूल है, सिर्फ उस वक्त के लिए नहीं है, हमेशा के लिए। तुम हिम्मत ना हारो और तुम गम ना करो, तुम ही बुलंद होगे अगर तुम वाकई मोमिन हो। ये जो दुनिया में जिंदगी में उतार चढ़ाव आते हैं ना, ये भी हमारे ईमान जांचने के लिए होते हैं कि कितना यकीन है अंदर, कितना जमे हुए है अंदर से। जब ईमान इंसान अपना साबित कर देता है ना, ये सिर्फ लिप सर्विस नहीं रहती, वाकई ईमान होता है। आप देखें हमेशा मुसलमानों ने कहां कहां तक फुतुहात की थी, ये तो एक ओहद की बात है ना, अभी उनको थोड़ी पता है, लेकिन कहां तक, तीन कॉन्टिनेंट्स तक हजरत उमर की हुकूमत पहुंच गई थी। आप ये देखो कि ये जब आप पक्के सच्चे ईमान वाले हो ना, तो फिर फिक्र ना करो, फिर बुलंद तुम ही रहोगे, और ये हमेशा के लिए एक तसल्ली है मुसलमानों के। तो असल वर्क क्या करना है, अपने ईमान पे, मतलब कहीं वहां पे ना कमी आए, तो गम ना करो, रंज में मुब्तला होकर डिप्रेशन में ना चले जाओ, तुम कमजोर ना पड़ जाओ, ये शिकस्त हुई है ये एक वक्ती चीज है, आइंदा तुम ही आलाउन होगे, बुलंद होगे, लेकिन शर्त क्या है, शर्त ये है कि तुम्हारा ईमान फिर पक्का सच्चा होना चाहिए। यमसस्कुम करहुन फकद मसल कौम करहुम मिस्ल, अगर तुम्हें कोई जख्म पहुंचा है तो उनको भी तो पहुंचा है, तुम्हारी तरह इसी तरह जैसे तुम्हें पहुंचा है, यानी क्या जख्म पहुंचा, तो अगर तुम्हें यहां पे ओहद के अंदर तुम्हें चोट लगी है, यमसस्कुम करहुम, तुम्हें अगर ओहद में चोट लगी, फकद मसल कौम, कौम से मुराद क्या है, मुशरकीन, मुशरकीन को भी तो बदर के अंदर चोट लगी थी, अगर तुम्हारे आज 70 शहीद हुए तो उनके तो 70 बड़े बड़े काफिर मरे थे, तो उनके तो कैदी भी बने थे, तो मुसलमान तो ऐसे नहीं हुए। लेकिन वह तिलकल अय्याम उनुदाल बिल हुआ बैन नास, ये दिन है, हम फेरते रहते हैं लोगों के दरमियान, कभी अप आता है, कभी डाउन आता है, कभी जीत होगी, कभी शिकस्त होगी, कभी इंसान के अच्छे दिन आते हैं, कभी डाउन डेज आते हैं, ये किस लिए होता है? अगर तो हम पक्के सच्चे हैं, अगर हम तो अल्लाह का कलमा पढ़ने वाले हैं, हमारे साथ तो कभी भी नहीं ऐसा होना चाहिए, लेकिन हुआ, और हिस्ट्री में भी होता रहा है, लेकिन अल्लाह ताला ने अपना फैसला भी सुना दिया, तो ये क्यों होता है? इंसान इस पे एकदम दिल शिकस्ता ना हो जाए। वली यालम अल्लाहुल्लदीन आमनु व यत्तखिज़ मिनकुम शुहदा, इसलिए ये होता है, और ये हुआ मुसलमानों तुम्हारे साथ कि अल्लाह जान ले तुम में से ईमान वाले कौन है, किसका ईमान पक्का है, क्योंकि जब इम्तिहान आता है तभी पता चलता है किसका किस किसका ईमान पक्का है। वैसे तो हर कोई बंदा बोलता रहता है हमारा जी ईमान बहुत, हम बड़े मोमिन हैं, हम बड़े पक्के हैं, असल बात तब पता चलती है ना। देखें आपकी भी कोई दोस्त है, आम दिनों में वो आपकी बेस्ट फ्रेंड है, लेकिन जिस वक्त आपके ऊपर कोई मुश्किल वक्त आता है तब आपको पता चलता है ना मेरी असल मेरी दोस्त कौन सी है। इसी तरह ईमान के साथ भी जिस वक्त ट्रायल्स आते हैं, मुश्किलात आती हैं, ऐसी कोई ऐसा कोई बड़ी चीज आ गई, कोई ऐसा हादसा हो गया, क्योंकि
तब पता चलता है कि कौन है लोग जो साबित कदम रहने वाले हैं इस दीन पे और कौन है भगोड़े। वो अगले दिन ही जैसे अब उस वक्त मुनाफिकीन ने कहना शुरू कर दिया था कि ये कैसा दीन है, ये तो रसूल सच्चे कहते हैं अपने आप को सच्चे हैं तो क्या हुआ, शिकस्त हो गई। तो ये दिन अल्लाह जिंदगी के घुमाता फिराता रहता है, कभी खुशी है कभी गम है, कभी हालात अच्छे हैं कभी बुरे हैं, क्योंकि लाइफ टेम्परेरी है, आरजी है ना। यहाँ की खुशियां परमानेंट होंगी और ना यहाँ के गम परमानेंट होंगे। ये ना सोचें कि अगर आप मोमिन हैं तो हमेशा खुशी ही होगी, कभी कोई गम आ ही नहीं सकता। देख लें अंबिया कैसे आजमाए गए, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया सबसे बड़ी आजमाइशें अंबिया पे आई। तो अगर ये क्राइटेरिया होता जो हमने बांधा हुआ है और जो हम लोगों के लिए, वो तो इतनी नेक है उनके ऊपर क्यों फिर ऐसा मसला आ गया है, उनके ऊपर क्यों इतनी परेशानी आ गई, उनको फिर क्यों गम देखना पड़ा, वो तो इतने नेक है, तो इसका मतलब वो जरूर नेक नहीं होंगे जब भी तो इतनी मुश्किल आई है, जरूर इनसे कोई गलतियां और गलत काम हुए हैं। हमारा ये हमारा स्टैंडर्ड है, ये हमने क्राइटेरिया बनाया हुआ। हालांकि हदीस में आता है सबसे ज्यादा आजमाइशें तो अंबिया के ऊपर आई, उसके बाद जो उनके बाद के ईमान वाले, उसके बाद जो उनसे कम ईमान वाले, उसके बाद जो उससे कम ईमान वाले, जितना बड़ा ईमान होता है आजमाइशें भी आती हैं। सोचे यहाँ पे घर घर में सफे मातम बिछी हुई थी और उस वक्त आप सल्लल्लाहु अलैहि वसल्लम को जिस वक्त आके बताया गया कि वो काफिर जो है वो तो वापस आ रहे हैं, तो अब आप लोग भी निकले, वही के जरिए आपको बता दिया गया। आप सल्लल्लाहु अलैहि वसल्लम उस वक्त शिकस्ता दिलों वाले, टूटे दिलों वाले सहाबा कराम है जिनके घरों के अंदर अमवात हुई हुई है, उनको फरमाते हैं कि चलो अब दोबारा चलना, और मुसलमान निकल खड़े हुए। आएंगी बातें आगे, तो हिम्मत नहीं हारनी। और ये इन इनको बुरा नहीं समझना कि ओ इसका मतलब है कि हमारा इस्लाम तो ठीक ही नहीं, अल्लाह माफ करे, नाउजुबिल्ला। बाज लोग ये कहते हैं अगर इस्लाम इतना ही सच्चा दीन होता तो क्यों मुसलमानों पे मुसीबतें होती, तो ये क्राइटेरिया नहीं है, ये तो है ही नहीं क्राइटेरिया। वरना तो अंबिया सबसे ज्यादा खुशहाल होते और बादशाह होते दुनिया के, और उनको तो कोई एक कांटा भी ना चुभता। तो एक तो इस चीज को जहन से निकाल दें, ये तो अल्लाह ताला ने खुद देखना है ईमान है किसमें कितना। और जब तक अल्लाह ताला भट्टी में डाल के देखेगा नहीं, लियालम अल्लाह का मतलब ये नहीं कि अल्लाह को नहीं पता है, अल्लाह ने जाहिर कर देना यानी सबके सामने साबित कर देना, क्योंकि कयामत के दिन अल्लाह ताला ने जजा या सजा अपने नॉलेज पे नहीं देनी है कि मुझे इल्म था तो इसलिए तुम्हें मैं तुमने गलत करना ही था तो मैं तुम्हें जहन्नुम में डाल रहा हूं, और मुझे पता था इसने सही करना इसलिए नहीं। अल्लाह प्रूफ कराता है इस दुनिया के अंदर, अल्लाह उनसे उनको इतना फ्रीडम देता है कि वो चूज करें अपने लिए रास्ता, ताकि साबित हो कि कौन जन्नत के काबिल है और कौन जहन्नुम के काबिल है। जैसे एक उस्ताद को मसलन एक छोटी एग्जांपल देती हूँ, उस्ताद का तो इतना नहीं ऐसा नॉलेज, अल्लाह ताला का नॉलेज तो अल्टीमेट है। एक उस्ताद को पता है इस बच्चे ने फेल होना, ये पास हो ही नहीं सकता, उसको तो वो पहले से नहीं उसको पास कर फेल कर देता है, वो कहता है तुम पर्चा करो, हालांकि उसको पता है एक बच्चे का उसको पता है कि ये बहुत अच्छे नंबर लेगा, वो पहले से ही उसको नंबर नहीं दे देता। तो अल्लाह ताला ने जान लेना यानी अल्लाह ने साबित कर देना सारी दुनिया के सामने, अल्लाह ये मैदान खुला हुआ है, इसीलिए तो ये टेस्ट है ना कि इस टेस्ट के अंदर अपने आप को साबित करके दिखाओगे तुम सच्चे मोमिन हो। और ये ऐसे नहीं होता कि हम घरों के अंदर लग्जरीज के अंदर बैठे रहे और कभी हमें कोई कांटा भी ना चुभ पे तो तब बड़ी हमने अपना ईमान साबित कर दिया, नहीं। ईमान साबित होता है जिस वक्त इंसान हिला दिया जाता है। तो अल्लाह ताला ने ये जानना था कौन मोमिन है और कौन मुनाफिक, देखें अलग हो गए ना, फिर चले गए वापस। वयत्तखिज़ मिनकुम शुहदा, और बना ले तुम में से शहीद, यानी कोई ऐसे भी लोग थे जिनको अल्लाह ताला ने शहादत के मर्तबे अता फरमाने थे, 14 मुसलमान शहीद भी हुए। वल्लाहु ला युहिब्बुज़्ज़ालिमीन, अल्लाह जालिमों से मोहब्बत नहीं करता। जुल्म ये है, अल्लाह जुल्म को पसंद नहीं करता, कि जुल्म ये है कि इंसान हक वाले को उसका हक ना दे, हक मारने वाले को जालिम कहते हैं। तो यहां पे भी देखें ये जुल्म है, जब इंसान शकूको शुभात में पड़ जाता है, जब इंसान उस दीन को उस ईमान को छोड़ के दूसरी तरफ चला जाता है, ये जुल्म है। और ये सोचने लगता है कि अल्लाह ताला ने तो मुसलमानों को कोई साथ ही नहीं दिया, उनको तो ऐसे ही छोड़ दिया, और पता नहीं ये दीन सच्चा भी है या नहीं। وَلِيُمَحِّصَ اللَّهُ الَّذِينَ آمَنُوا وَيَمْحَقَ الْكَافِرِينَ, اور تاکہ اللہ تعالیٰ خالص کر لے ان لوگوں کو جو ایمان والے ہیں اور مٹا دے کافروں کو۔ یہ اس لیے
اپ اینڈ ڈاؤن ڈیز آتے ہیں، اس لیے یہ شکست اور کبھی فتح ہوتی ہے، اس سے خالص ہوتے ہیں، کیونکہ جب حالات مشکل ہوتے ہیں تب انسان کا اصل پوٹینشیل باہر آتا ہے، تب پتہ چلتا ہے کہ کس میں کتنی استقامت ہے اور کون ہے جو بس باتیں ہی کرنے والا ہے. تو رینکس بھی پتہ چلتے ہیں، کون کتنے اوپر کا آدمی ہے، کون اس سے نیچے کا ہے، کون کتنے پانی میں ہے، یعنی سب کے پتہ چل جاتے ہیں. دیکھیں نا، اسی لیے ہم سکولوں میں کالجوں میں امتحان دیتے رہے نا. امتحان کا مطلب یہ نہیں ہوتا بچوں کو پریشان کرنا، امتحان کا مطلب یہ ہوتا ہے کہ چن لیے جائیں کون فیلئر کون ہے، پاس کرنا ہے، پاس والوں میں بھی اوپر ٹاپ کے کون ہے اور ان کے بعد والے کون ہیں. تو یہ اس لیے ہے، اس لیے نہیں کہ اللہ نے تمہیں چھوڑ دیا، اس لیے نہیں کہ اللہ کو کوئی شوق ہے تمہیں شکست دینے کا. یہ دھوپ اور چھاؤں زندگی کی اس لیے آتی ہے. اور یہ صرف جنگوں کی بات نہیں ہو رہی، یہ زندگی کے ہر معاملے کے اندر آپ یہ سمجھتے ہیں، جہاں پہ شکست ہوتی ہے، جہاں پہ اتار چڑھاؤ آتے ہیں، جہاں پہ فیلئرز اور کامیابیاں ملتی ہیں. نہ تو کامیابی کوئی ہمیشہ کی ہے، نہ تو ناکامی کوئی ہمیشہ کی ہے. تلک الایام نداولھا بین الناس، یہ کتنی بڑی تسلی ہے جو غم میں ہے وہ یہ جان لے کہ تلک الایام نداولھا بین الناس، یہ غم ہمیشہ نہیں رہنے. اور جو خوشیوں میں آپوں سے باہر جا رہے ہیں نا اور سمجھ رہے ہیں کہ بس ہمیشہ کے لیے یہ لگژریز ہیں اور میں عیش کرنے کے لیے دنیا میں آئی ہوں، نہیں. تلک الایام نداولھا بین الناس، اللہ یہ دن بدلتا ہے، پھیرتا ہے، عدل بدل کرتا ہے. آج آپ ٹاپ پہ ہیں، کل نیچے جا سکتے ہیں. آج آپ کے پاس پاور ہے، آج آپ لوگوں کو دبا رہے ہیں، کل آپ دبنے والوں میں سے ہو سکتے ہیں. آج آپ ٹیبل کے اس طرف بیٹھے ہوئے ہیں، کل اس طرف بھی بیٹھ سکتے ہیں. ٹھیک ہے، تلک الایام نداولھا بین الناس، یہ کہہ کے اپنے دل کو تسلی دیں، یہ پریشانیاں ہمیشہ نہیں رہنی. ہم پھیرتے رہتے ہیں لوگوں کے درمیان، یہ آتے جاتے رہتے ہیں دن، تاکہ پتہ تو چلے ایمان والے کون ہیں، تاکہ خالص تو کرے اللہ ایمان والوں کو، تاکہ پاک تو کرے. اس طرح ان کے گناہ بھی دھلتے ہیں، اس طرح ان کے کھوٹ بھی دور ہوتے ہیں. آپ دیکھ لیں، ایک غلطی ہوئی تھی، ان کو ریئلائزیشن ہوئی کہ ہم نے آپ صلی اللہ علیہ وسلم کے حکم کی نافرمانی کی، ہمیں یہاں پہ اپنے آپ کو فکس کرنا ہے. تو اللہ اس طرح سے خالص کرتا ہے. ورنہ اگر سب اچھا ہی رہے اور ہمیشہ ہی مسلمانوں کو ہمیشہ فتح ہوتی رہے، تو وہ سوچیں وہ کیا محنت کریں گے، ان کو تو پتہ ہی ہے کہ ہمیں تو فتح ملنی ہے، وہ تو سست پڑ جائیں گے. ان کا اللہ کے اوپر کیا بھروسہ رہے گا، بس ٹھیک ہے سب کچھ ایسے ہی ہوتا رہے گا. ام حسبتم ان تدخل الجنت، اب ان شکستہ حال دل لوگوں کو کہا گیا پھر تم نے ایسے ہی سمجھ لیا تھا تم ایسے ہی جنت میں چلے جاؤ گے. ولما یعلم اللہ الذین جاہدوا منکم ویعلم الصابرین، ابھی تو اللہ نے دیکھا ہی نہیں کہ تم میں سے جہاد کرنے والا کون ہے اور صبر کرنے والے کون سے لوگ ہیں. اس کے بغیر تو نہیں اللہ نے تمہیں جنت میں ڈال دینا تھا، تم نے سوچا تھا بس کلمہ پڑھ لیا. یہ تو خیر انہوں نے کیا سوچا، انہوں نے تو بڑی قربانیاں دی ہوئی تھی، پھر بھی ان کو یہ کہا جا رہا ہے. انہوں نے تو ہجرتیں کی تھی، وہ تو انصار مدینہ تھے، ایک طرف انصار تھے ایک طرف مہاجرین تھے، وہ تو بڑی بڑی قربانیاں دینے والے تھے، تب بھی ان کو کہا جا رہا ہے. ابھی اللہ نے دیکھا، دیکھنا تھا نا کہ تم میں سے کون ہے. اور ہمارے جیسے لوگ تو بالکل ہی سمجھتے ہیں کلمہ ہی پڑھنا کافی ہے، میرے بس نمازوں کے یہ دو سجدے دے دیے بس یہی کافی ہے. ابھی تو اللہ نے دیکھنا ہے تم میں سے جہاد کون کرتا ہے، یعنی جد و جہد، سٹرگل اس دین کے لیے. سٹرگل کرنا یعنی اپنی آپ کو لگا دینا، سر دھڑ کی بازی لگا دینا، ساری اپنی صلاحیتیں، اپنی یعنی جو ہے میرے پاس، میں اس کے لیے اپنی جان ماروں اس دین کے لیے، جس کو ہم کہتے ہیں نا جان مار دینا، جان لگا دینا. الٹیمیٹ سٹرگل یہ ہوتا ہے جہاد، انتہائی کوشش. اللہ تعالیٰ نے دیکھنا ہے کہ کون اس کے راستے میں سٹرگل کرتا ہے کہ میں نے اللہ کی نافرمانی سے بچنا ہے، کون اس کے راستے میں سٹرگل کرتا ہے کہ میں نے اللہ کو راضی کرنا ہے. اور اس کے لیے اس کی جان بھی چلی جائے تو اس کو جان بھی دینے سے نہیں پیچھے ہوتا. اللہ نے ابھی تو یہ دیکھنا ہے، اور اللہ نے دیکھنا ہے کہ تم میں سے ڈٹ جانے والے کون ہیں. صبر کیا ہے؟ ڈٹ جانا. کون ڈٹا ہوا ہے اور کون بھگوڑا ہے؟ کون ہے حالات ذرا کچھ، اللہ تعالیٰ معاف کرے، آج بھی اگر حالات کچھ ایسے ہو جاتے ہیں کہ کوئی کہتا ہے مثلاً کہ جو مسلمان ایسے کوئی پکڑ دھکڑ شروع ہو جاتی ہے، اللہ تعالیٰ معاف فرمائے اور ہم سب کو محفوظ رکھے اور ہمیں نہ آزمائے، کوئی کانسنٹریشن کیمپس ہیں ان میں ڈال دیا جاتا ہے، کتنے لوگ ایمان پہ رہیں گے؟ آج بھی کوئی کہہ دیتا ہے، جیسے چائنا کے اندر حالات ہیں، آج بھی کوئی اس طرح کے حالات اللہ تعالیٰ رحم فرمائے کہ کسی جگہ پہ ہو جاتے ہیں، تو کتنے لوگ ہیں جو جم جائیں. ان کا تو جہاد یہی ہے نا کہ وہ اپنے ایمان کو پکڑ کے کھڑے رہیں. تو
ये अल्लाह ताला ने तो अभी देखना है, और हम इसे पहले पढ़ चुके हैं ना, सूरह बकरा में भी पढ़ चुके हैं यही बात। हम हसिब तुम तदखुल जन्नत वलम्मा यातिकुम मथलुल्लदीना खलौ मिन कब्लिकुम मस्सतहुमुल बसा वद्दरा वज़ुलज़िलू, वो तो हिला मारे गए जो पिछले लोग थे, तुम्हारे ऊपर तो अभी ऐसे मसले आए ही नहीं, ऐसी मुसीबतें आई ही नहीं जो उनके ऊपर आई। बस भी डर भी ज़ुलज़िलू, हिला दिए गए, इतनी बड़ी बड़ी मुसीबतें आई, हत्ता कि रसूल भी बोल पड़े और उनके साथी भी, मता नसरुल्लाह, कब आएगी अल्लाह की मदद। तो ऐसे ऐसे लोगों पे हालात गुजरे, तुम अभी हिम्मत हार गए। तो ये मुश्किलात का रास्ता है। और आप सल्लल्लाहु अलैहि वसल्लम के वक्त में तो सिचुएशंस आती थी ना, एक सिचुएशन आती थी, फिर कुछ अरसे बाद फिर दूसरी सिचुएशन आती थी, फिर एक वक्त तो ऐसा आएगा जो आप सल्लल्लाहु अलैहि वसल्लम ने जिसके बारे में प्रिडिक्ट किया हुआ, पेशीन गोई की हुई है, कि वो ऐसा वक्त आएगा कि सारा दौर ही ऐसा होगा, पूरा दौर ही ऐसे नहीं होगा कि सिचुएशंस आएंगी। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था कि उस दौर में जो डट जाएगा ना अपने दीन के ऊपर, खड़ा रहेगा, मजबूत रहेगा, इस पे अमल करेगा, वो ऐसे है जैसे 50 के बराबर वो अमल, उसके अमल का अजर होगा। तो सहाबा ने पूछा था 50 हमारे सहाबों में से, सहाबा में से 50 या उनके जमाने के 50। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया सहाबा तुम में से 50 के बराबर उसका अजर होगा। क्यों? इसलिए कि उस दौर के अंदर इस दीन के ऊपर चलना ऐसे होगा जैसे आग का अंगारा हाथ में लेना, इतना मुश्किल होगा। तो अल्लाह ने देखना है सब्र करने वाले कौन है, अल्लाह ने देखना है उसके रास्ते के अंदर अंथक मेहनत करने वाले कौन है। हमने तो बड़ा आसान समझा है ना दीन को, बस मीठा मीठा खाए जाओ और जहां जरा मीठी सुन्नतों पे चल रहे हैं, मीठी मीठी सुन्नतें कर रहे हैं, बस जहां पे कोई मुश्किल आई तो वहां पे नहीं देखना कि आप सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी में मुश्किल आई थी तो उन्होंने क्या किया था, वहां पे खुदा हाफिज कह देते हैं, ये नहीं हमसे होता, वो छोड़ देते हैं। ये क्या सूरह अनकबूत में ही भी आया है ना कि तुमने क्या समझ रखा है कि तुम बस ये कहने पे कि हमारा रब अल्लाह है, ईमान ले आए हम और हम इस्लाम ले आए और हमने कलमा पढ़ लिया, तो तुम इसके ऊपर ही जन्नत में चले जाओगे। और वाला कद कुन तुम तमन्ना मौत मिन कबल अन तलकाउहु फकद रअयतुमूहु व अंतुम तंतुरून, तुम तो तमन्ना करते थे मौत की, जैसे मैंने आपको बताया वो जो शीले नौजवान थे वो कहते थे हम तो कहते हैं कि हमें शहादत मिले और हमें ये मौका दिया जाए और ऐसे, तो अब तुम्हारे सामने तुमने इसको देख लिया, जब तुम्हारे सामने मौत आ गई, खड़ी हो गई, तुमने इसको अपनी आंखों से देख लिया, फिर अब क्यों घबराते हो? अब तुम तो मौत के लिए तमन्ना ही कर रहे थे ना। तो वाकई ये कहना बड़ा आसान होता है, मगर जब मौत की आंखों में आंखें डाल के खड़े होना, ये बड़ा मुश्किल होता है। तो उन सहाबा को कहा गया कि आप तो ये कह रहे थे हमें शहादत चाहिए, तो आप देखो आप क्यों घबरा उठे। तो पता चला सारी बातों से कि देखें बातें करने से नहीं कुछ होता, कि हमें ये हो जाए, हम तो बस सर धड़की बाजी लगा देंगे, हम इस्लाम के लिए ये कर देंगे, हम अल्लाह रसूल के नाम पे मर मिटेंगे, हम तो जाने निचावर कर, ये बातें करनी है बड़ी आसान है। इन बातों की हकीकत तब पता चलती है जब चीज सामने आती है, जब इंसान आजमाया जाता है। और हमें भी जिंदगी में कितनी आजमाइशें आती हैं, उन आजमाइशों में फिर हमारा रिएक्शन क्या होता है? क्या हम अल्लाह ताला के बारे में डाउटफुल हो जाते हैं कि उसने मुझे छोड़ दिया, मायूस हो जाते हैं कि अब मुझे कभी मदद नहीं आएगी? क्या हम अल्लाह ताला से गिले शिकवे करना शुरू हो जाते हैं कि उसने मुझे क्यों छोड़ा, मुझे क्यों इस चीज से आजमाया, और मेरे ऊपर तो कोई मुश्किल नहीं आनी चाहिए थी, मैं तो मुसलमान थी। तो ये सब चीजें हमें सिखाती हैं कि मुश्किलात पहले भी आई ईमान वालों पर, और फिर वो कैसे खड़े हुए। हमें भी अपनी जिंदगी में जब शिकस्त होगी तो खड़े होना है, और उसको बुरा नहीं समझना कि अच्छा ये क्यों आ गई, और हम उसके ऊपर अल्लाह से कोई, अल्लाह माफ करे कोई शिकायतें और लड़ना शुरू हो जाएं और नाराज होके बैठ जाएं अल्लाह ताला से, नऊज़ु बिल्ला, बल्कि ये समझना कि ये इसकी हिकमत पीछे क्या है। लियालम अल्लाहु लदीना आमन और वलियुमहिस अल्लाहु लदीना आमन, ठीक है। और फिर ये भी कि अंतुम अलऊना इन कुंतुम मोमिनीन, फिकर ना करना, तुम ही जीत तुम्हारी होगी अगर तुम मोमिन हो।
سبحانك اللهم وبحمدك نشهد ان لا اله الا انت نستغفرك ونتوب اليك. تلاوت سنیے.
وَإِذْ غَدَوْتَ مِنْ أَهْلِكَ تُبَوِّئُ الْمُؤْمِنِينَ مَقَاعِدَ لِلْقِتَالِ وَاللَّهُ سَمِيعٌ عَلِيمٌ إِذْ هَمَّ الطَّائِفَتَانِ مِنْكُمْ أَنْ تَفْشَلَا وَاللَّهُ وَلِيُّهُمَا وَعَلَى اللَّهِ فَلْيَتَوَكَّلِ الْمُؤْمِنُونَ وَلَقَدْ نَصَرَكُمُ اللَّهُ بِبَدْرٍ وَأَنْتُمْ أَذِلَّةٌ فَاتَّقُوا اللَّهَ لَعَلَّكُمْ تَشْكُرُونَ إِذْ تَقُولُ لِلْمُؤْمِنِينَ أَلَنْ يَكْفِيَكُمْ أَنْ يُمِدَّكُمْ رَبُّكُمْ بِثَلَاثَةِ آلَافٍ مِّنَ الْمَلَائِكَةِ مُنْزَلِينَ بَلَى إِنْ تَصْبِرُوا وَتَتَّقُوا وَيَأْتُوكُمْ مِنْ فَوْرِهِمْ هَذَا يُمْدِدْكُمْ رَبُّكُمْ بِخَمْسَةِ آلَافٍ مِّنَ الْمَلَائِكَةِ مُسَوِّمِينَ وَمَا جَعَلَهُ اللَّهُ إِلَّا بُشْرَى لَكُمْ وَلِتَطْمَئِنَّ قلوبكم به وما النصر إلا من عند الله العزيز الحكيم ليقطع طرفا من الذين كفروا أو يكبتهم فينقلبوا خائبين ليس لك من الأمر شيء أو يتوب عليهم أو يعذبهم فإنهم ظالمون ولله ما في السماوات وما في الأرض يغفر لمن يشاء ويعذب من يشاء والله غفور رحيم يا أيها الذين آمنوا لا تأكلوا الربا أضعافا مضاعفة واتقوا الله لعلكم تفلحون واتقوا النار التي أعدت للكافرين وأطيعوا الله والرسول لعلكم ترحمون وسارعوا إلى مغفرة من ربكم وجنة عرضها السماوات والأرض أعدت للمتقين الذين ينفقون في السراء والضراء والكاظمين الغيظ والعافين عن الناس والله يحب المحسنين والذين إذا فعلوا فاحشة أو ظلموا أنفسهم ذكروا الله فاستغفروا لذنوبهم ومن يغفر الذنوب إلا الله فاستغفروا لذنوبهم ومن يغفر الذنوب إلا الله ولم يصروا على ما فعلوا وهم يعلمون أولئك جزاؤهم مغفرة من ربهم وجنات وجنات تجري من تحتها الأنهار خالدين فيها ونعم أجر العاملين قد خلت من قبلكم سنن فسيروا في الأرض فانظروا كيف كان عاقبة المكذبين هذا بيان للناس وهدى وموعظة للمتقين ولا تهنوا ولا تحزنوا وأنتم الأعلون إن كنتم مؤمنين يمسسكم قرح فقد مس القوم قرح مثله وتلك الأيام نداولها بين الناس وليعلم الله الذين آمنوا ويتخذ منكم شهداء والله لا يحب الظالمين وليمحص الله الذين آمنوا ويمحق الكافرين أم حسبتم أن تدخلوا الجنة ولما يعلم الله الذين جاهدوا ولما يعلم الله الذين جاهدوا منكم ويعلم الصابرين ولقد كنتم تمنون الموت من قبل أن تلقوه فقد رأيتموه وأنتم تنظرون